मर्कुस 12 अध्यायबाट हामी त्यो पद पढ्नेछौँ। 12:28-29 र 30 यो कुरा चाहिँ हामी देख्दछौँ। 31 पनि वास्तवमा मर्कुस 12:28 चाहिँ एकजना शास्त्री भनेको त्यतिखेरको यहुदी हरूको शिक्षक पण्डित शास्त्री होइन पढेको व्यक्ति शिक्षा दिने अधिकारवाला अनि उसले चाहिँ येशु प्रभुलाई एउटा समस्या दिलाउनलाई अथवा येशु प्रभुलाई चाहिँ अप्ठ्यारोमा पार्नलाई उनको आफ्नो बुद्धिले यो प्रश्न गरेको हुन्छ। यहाँनिर 28 लेखेको छ, शास्त्रीहरूमध्ये एकजना आएर तिनीहरूलाई आपसमा विवाद गरिरहेका सुने। येशुले मानिसहरूलाई ठिक जवाफ दिनुभएको देखेर तिनले उहाँलाई सोधे, सबै आज्ञाहरूमा मुख्य चाहिँ कुन हो भनेर उनले सोध्छन्। येशु प्रभुको शिक्षा र मान्छेले सोधेको प्रश्नको ठिक उत्तर देखेर, अनि वास्तवमा यो तपाईँ र मैले निरन्तर सम्झिने पद हो, किनभने सबैभन्दा मुख्य आज्ञा भनेर येशु प्रभुलाई सोधेको प्रश्नको जवाफमा येशुले 29:12-29 भन्नुहुन्छ, येशुले जवाफ दिनुभयो, सबैभन्दा मुख्य चाहिँ यो हो, हे इजरायल सुन, परम प्रभु हाम्रा परमेश्वर एउटै परम प्रभु हुनुहुन्छ, तैँले परम प्रभु आफ्ना परमेश्वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, सारा समझले, सारा शक्तिले प्रेम गर। यहाँनिर वास्तवमा परमेश्वरलाई प्रेम गर्ने कुराको लागि केही कुराहरू भनिएको छ। त्यो के हो भने, पहिलो कुरा त परमेश्वर एउटै हुनुहुन्छ, त्यो नै हामी विश्वासी, हामी जो ख्रिस्टमा विश्वास गरेका ख्रिस्टका जनहरू छन्, त्यो नै हाम्रो सबभन्दा मुख्य गवाही हो, मुख्य सत्यता हो, मुख्य कुरा हो, विश्वास हो। संसारको मानिसहरूले यसरी विचार गर्दैनन्, त्यही भएर धेरै किसिमको देवदेउताको पूजा गरिराख्छन्। अनि त्यसपछि यहाँनिर येशु प्रभु ले अर्को कुरा, परमेश्वरलाई कस्तो खालको प्रेम गर्ने भन्ने कुरामा सारा हृदयले, त्यसैले परमेश्वरलाई गर्नुपर्ने प्रेम चाहिँ त्यो भाग विभाजित हुँदैन, सारा हृदयले। अनि वास्तवमा तपाईँले प्रेरित युहन्ना पत्मोसको टापुमा हुँदाखेरि प्रकाशको 2:2-3 7 मण्डलीलाई येशु प्रभुले दिएको सन्देश भनेर, त्यो 7 मण्डलीहरूको बारेमा हामीले पहिला अध्ययन गरेका छौँ। अनि त्यो त्यहाँ के लेखेको छ 2:3-4 भनेदेखि एफिसीको मण्डलीलाई लेखिएको पहिलो पत्र। अनि तपाईँले त्यहाँ हेर्नुभयो भने एफिसीको मण्डली चाहिँ एकदमै पर्फेक्ट जस्तै, त्यो मण्डली कति परिपक्वता थियो, कति असल थियो, सबै कुरामा ठिक गरेको थियो भन्ने कुरा तपाईँले त्यहाँ पढेर हेर्न सक्नुहुन्छ। तपाईँ र म त उसको त्यो मण्डलीको त्यहाँ लेखेको कुराको छेउमा पनि पुग्दैनौँ, तर त्यहाँनिर एउटा कुरा चाहिँ येशु प्रभु पवित्र आत्माद्वारा प्रेरित युहन्नाद्वारा त्यहाँ लेखिएको छ, त्यो के हो भने, यो सबै भए तापनि तिमीमा एउटा कुरा कमी छ, तिम्रो पहिलो प्रेम हराएको छ, अनि कहाँबाट खसेको छौ त्यहाँ पश्चाताप गर, पहिलो प्रेम हराएको छ। त्यस कारणले कतिचोटि तपाईँ र म जो ख्रिस्टमा विश्वास गर्छौँ, धेरै पटक ख्रिस्चियनहरू एकदमै, तपाईँलाई म यो एकदम सम्झाउनको लागि भन्रा छु, मेजोरिटी भनेको चाहिँ बुझ्नुहुन्छ है, धेरै जस्तो ख्रिस्चियनहरू चाहिँ बाइबलीय प्रकारको भेटिँदैन। यी अन्तका दिनहरूमा त त्यो एउटा परीक्षा पनि हो। त्यसैले हामीले चाहिँ अरू मान्छे, अरू ख्रिस्चियनको विचार, उसको व्यवहार, उसको काम हेरेर आफैलाई त्यही अनुसार बनाउनु हुँदैन। अनि कतिचोटि तपाईँ र मलाई सिकाउने सुनाउने मान्छेले पनि पुरा गर्न जानेको छैन, किनभने उसले बाइबल राम्रोसँग पढेको छैन। अनि सैतानको धेरैवटा जालहरूमध्ये एउटा जाल चाहिँ सुसमाचारलाई सही प्रकारले नबुझ्ने जाल हरेक मान्छेले विचार गरेर आउँछ। त्यही कारण त मान्छेको जीवनमा निरन्तर घटिकमी देखिन्छ, निरन्तर देखिन्छ। त्यसकारण यहाँ तपाईँलाई सम्झाउन खोजिरहेको छु किनभने आज त्यो पहिल्यै सङ्गतिको सुरुमा नै यो पढेको हुनाले कहिलेकाहीँ परमेश्वरले यो वचन हामीलाई दिनुहुन्छ। त्यसकारण म तपाईँलाई सम्झाउँछु त्यहाँ लेखेको कुरा चाहिँ सारा हृदयले प्रेम गर्ने भनेको चाहिँ पहिलो प्रेम भनेको चाहिँ त्यही हो जुन कुरालाई तपाईँले पुरा प्रेम गर्नुहुन्छ सबै त्योभन्दा मुख्य चाहिँ केही हुँदैन। तपाईँको जागिर हुँदैन, तपाईँको पैसा हुँदैन, तपाईँको इज्जत हुँदैन, तपाईँको घमण्ड हुँदैन, अरूले चाहिँ हार्नुपर्ने तपाईँले चाहिँ जित्नुपर्ने यो हुँदैन। कतिजनाको त के हुन्छ भने क्रिस्चियनै भएर पनि भित्रभित्रै एउटा आन्दोलनमा हुन्छन्, उनीहरू एक नम्बरमा जानु पर्यो। वास्तवमा बाइबलीय क्रिस्चियन त त्यस्तो त हुनै सक्दैन किनभने उनीहरू त चूर्ण रीतिएका विनम्र येशु प्रभुलाई अनुसरण गर्ने मान्छेलाई प्रेम गर्ने यहाँसम्म कि शत्रुलाई नि प्रेम गर्ने यो कुरो छ नि त्यहाँ। त्यसैले यो कुरो एकदम महत्त्वपूर्ण छ, तपाईँले सम्झाउनुहोस्। यो कुरामा फेरि दोस्रोचोटि अर्काले तपाईँलाई सम्झाउन नपरोस्। सारा हृदयले परमेश्वरलाई प्रेम गर्ने भनेको चाहिँ तपाईँको जीवनको प्राथमिकता क्रममा है, तपाईँको जीवनको सबभन्दा मुख्य कुरा चाहिँ परमेश्वर, उहाँको इच्छा, उहाँको आज्ञा। त्यही कारण तपाईँले जे गर्नुहुन्छ नि तपाईँको मनमा केही न केही सुरु भएर नै तपाईँले त्यो गर्नुहुन्छ। त्यो सुरु मनमा विचार गर्दै गर्दाखेरि जब तपाईँले सारा हृदयले परमेश्वरलाई प्रेम गर्नुहुन्छ त्यो कुरोलाई पहिला विचार गरेर मात्रै अर्को काम गर्नुहुन्छ। उहाँको इच्छा विपरीत के पनि गर्नुहुन्न, तपाईँको आफ्नो योजनै हुँदैन उहाँको विपरीत। त्यो धेरै महत्त्वपूर्ण कुरा हो, पहिलो प्रेम। त्यसैले यो एकदमै मुख्य छ। अनि तपाईँले परमेश्वरलाई प्रेम गर्नुभयो भने के हुन्छ, त्यसपछि अर्को कुरा छ, तेरो सारा प्राणले, तेरो सारा समझ भनेको चाहिँ पुरै प्राण भनेको चाहिँ तपाईँको ज्यानै त्यसैको लागि समर्पित हो। त्योभन्दा ठुलो कुरा तपाईँको जीवनमा छैन परमेश्वरलाई प्रेम, त्यो हो यहाँ क्रिस्चियनको चाहिँ जीवनमा त्यो छ। उसको हृदयमा चाहिँ येशु चाहिँ राजा भएर परमेश्वर चाहिँ राजाको रूपमा स्थापित हुनुहुन्छ, विराजमान हुनुहुन्छ। त्यही कारणले पावलले कोरन्थको मण्डलीलाई लेख्दाखेरि कोरन्थी 3 अध्यायमा तिमीहरूको शरीर परमेश्वरको मन्दिर भनेछ, भने चाहिँ परमेश्वरलाई हृदयमा राजाको रूपमा सजाएको हुन्छ। त्यो क्रिस्चियन हो, त्योभन्दा अर्को चाहिँ क्रिस्चियन हुन सक्दैन। त्यही कारण यो कुरो क्लियर हुनुहोस्, होइन यता पनि ठिक छ उता पनि ठिक छ। कतिजना मान्छेहरूले क्रिस्चियनिटीलाई जाहिर खाने भाँडो, सम्बन्ध निकाल्ने भाँडो, कतिजनाले त्यही कारण यता कति ठाउँमा नेपालमा पनि धेरै क्रिस्चियन भनेको चाहिँ डलर खाने धेरै यस्तो हल्लाहरू चल्छ। किनभने हामी कतिजना क्रिस्चियनहरू जुन प्रकारले जिइराखेका छौँ मान्छेहरूले ख्रिस्टलाई देख्दैन, ख्रिस्टको प्रेमलाई देख्दैन, हाम्रो आफ्नै स्वार्थलाई देख्छ। किनभने संसारिक तवरको मान्छे हरेक किसिमले आफैलाई अगाडि बढाउने, तपाईँले त्यही कुरो समाजमा देख्नुहुन्छ, त्यही कुरो धेरै परिवारमा देख्नुहुन्छ, त्यही कुरो राजनीति पार्टीमा देख्नुहुन्छ, त्यही कुरो सबै ठाउँमा देख्नुहुन्छ। किनभने त्यो शैतानबाट जब पतन हुन्छ आदम र हवाको स्वभाव जुन बदलियो त्यो अरूभन्दा माथि जाने, अरूलाई अगाडि आउन नजा नदिने। अगाडिपट्टि तपाईँ साथी हुनुहुन्छ नि, थाहा छ तपाईँलाई, तपाईँको मिल्ने साथी, तपाईँको जीवनमा एउटा आर्थिक रूपमा अथवा कुनै कुराको रूपमा प्रगति गर्नुहोस् त त्यो यति नङ्ग्र मासु जस्तै आफैलाई पनि दिएको थाहा नपाउने साथी के हुन्छ, तपाईँको शत्रु हुन्छ। तपाईँ धनी भएर हेर्नुहोस् त, धनी हुनलाई चाहिँ फेरि गलत काम चाहिँ नगर्नुहोस्, तपाईँमा सफलता हुने बित्तिकै तपाईँको मित्र, तपाईँको दाजुभाइ, तपाईँको परिवारकै मान्छे पनि भित्रभित्रै कटुतामा सुरु गर्छ। किन शैतानको काम हो नि, त्यहाँ ईर्ष्या हुन्छ, त्यहाँ डाहा हुन्छ, अरूले त कमाएको देख्न चाहँदैन, यो आदमबाट आएको स्वभाव हो। तर तपाईँ र ममा यदि सारा हृदयले, सारा प्राणले, सारा समझले, सारा शक्तिले, यहाँ चारवटा कुरा छ, परमेश्वरलाई प्रेम गर्ने भनेको चाहिँ त्यो सबै कुरा उसको जीवनमा हराएको हुन्छ, उसको जीवनमा हराएको हुन्छ। त्यो चाहिँ मैले अथेन्टिक क्रिस्चियन भनेर, प्रमाणिक क्रिस्चियन भनेर सिकाएको छु। अनि तपाईँले त्यो लिङ्कमा गएर हेर्नुभयो भने त्यो म्यासेज सुन्न सक्नुहुन्छ। आई डोन्ट नो तपाईँहरू कतिजनाले त्यो म्यासेजहरू सुन्नुहुन्छ, तपाईँलाई धेरै ठुलो आशिष हुन्छ, कसैको लागि होइन। त्यसै कारण यो कुरो मलाई सम्झाउनु मन लाग्यो तपाईँलाई। त्यही कारणले यो जोन मकार्थरको कोट मलाई याद आयो, यो कोटमा के लेख्छ जोन मकार्थरले, तपाईँ साँच्चो क्रिस्चियन हुनुहुन्छ भने ख्रिस्टसित तपाईँको व्यक्तिगत सम्बन्ध र सङ्गति छ। साँच्चो क्रिस्चियनको चाहिँ जस्तो मैले कसैलाई चिनेको छु भने उसँग मेरो सम्बन्ध र सङ्गति हुन्छ नि, होइन? कतिजना मान्छेले राजालाई चिन्या हुन्छ, प्रधानमन्त्रीलाई चिन्या हुन्छ, कतिजना मान्छेले राष्ट्रपति, अमेरिकाको राष्ट्रपतिलाई चिनेको हुन्छ, व्यक्तिगत रूपमा भेटेको हुन्छ, ठुल्ठुलो मान्छेसँग उसको सम्बन्ध हुन्छ, अर्कै खालको हुन्छ नि त्यो सम्बन्ध हुने कुरा, होइन? अनि त्यो ठुल्ठुलो मान्छेले तपाईँलाई भेट्न खोज्यो भने तपाईँले के गर्नुहुन्छ? उसलाई भेट्न जाँदाखेरि साधारण लुगामा जानुहुन्न नि तपाईँ, कमसेकम तपाईँले आफैलाई अलिकति राम्रो बनाएर एकदम प्रिपेयर गरेर तयार भएर उसको अगाडि कसरी बोल्ने, कति होसियारी भएर जान्छ नि, होइन? तर तपाईँ र मैले ख्रिस्टलाई के सोचेका छौँ? मान्छेले नदेख्ने बित्तिकै भित्र मनमा के आउँछ त्यो गर्ने, त्यो सोच्ने, कि प्रभु येसु तपाईँ र म सँगै हुनुहुन्छ भने उहाँ देख्नुहुन्न? प्रभु येसु त राजाहरूका राजा, सर्वशक्तिमान हुनुहुन्छ, तपाईँ र ममा हुनुहुन्छ, उहाँसँग हाम्रो सङ्गति हुन्छ साँचो क्रिस्चियनको। त्यसकारण साँचो क्रिस्चियन त सधैँ एकदमै के भन्छ त्यसलाई, ज्योतिको जीवन जिउँछ। तर यदि तपाईँको ख्रिस्टसँग व्यक्तिगत सम्बन्ध छ भने तपाईँ उहाँको मण्डलीसँग पनि सम्बन्धमा हुनुहुन्छ। अब तपाईँले यहाँ यो मण्डलीको सम्बन्धमा, तपाईँलाई यहाँ भएका मण्डलीमा भएकै व्यक्तिहरूलाई म सम्झाउन चाहन्छु, अनि जो मान्छेहरू मण्डली आउन अप्ठ्यारो मानिरहे, म बुझ्छु कसैको समस्या छ, टाढा पनि छ, धेरै अरू कुराहरू छ, तर मण्डलीसँग सम्बन्ध हुनेको मतलब के हो? कुनै पनि व्यक्तिसँग सम्बन्ध हुने भनेको चाहिँ के हुन्छ? उनीहरूसँग तपाईँ कुराकानी गर्नुहुन्छ, उनीहरूको लागि के मनपर्छ त्यो गरिदिनुहुन्छ, होइन? अब म यसरी वर्षको दुईचोटि अमेरिकाबाट नेपालमा आउँछु, मेरो सबभन्दा नजिकको मान्छेलाई कमसेकम केही ल्याउन सके चक्लेट ल्याउँछु, बुझ्नुहुन्छ? त्यसै खाली हात त आउँदै आउँदैन, केही न केही लिएर आउँछु, अझ म सोध्छु उनीहरूलाई के चाहिन्छ, बुझ्नुहुन्छ? सम्बन्ध। त्यसैले जसले परमेश्वरलाई अघि त्यो पदमा पढेको जस्तो प्रेम गर्छ, त्यो मान्छेको सम्बन्ध मण्डलीमा हुन्छ, मण्डलीलाई प्रेम गर्छ उसले। त्यसको मतलब के हुन्छ? मण्डलीप्रति उसको समर्पणता, उसको सहभागिता, उसको सोच ठिक हुन्छ, बुझ्नुहुन्छ? तपाईँ र ममा यो छैन भने हामीले विचार गर्नु पऱ्यो कि हामी ख्रिस्टलाई चिन्छौँ, कि हाम्रो प्रेम साँच्चै छ त परमेश्वरलाई, यो प्रकारको प्रेम। अनि यहाँनिर अर्को के छ, तपाईँ उहाँको सर्वव्यापी मण्डलीको सदस्य हुनुहुन्छ। सर्वव्यापी भनेको चाहिँ अङ्ग्रेजीमा युनिभर्सल चर्च भन्छ, लोकल चर्च, स्थानीय मण्डली, अनि विश्वव्यापी मण्डली, युनिभर्सल चर्च। वास्तवमा येशूको शरीर युनिभर्सल हो भनेको चाहिँ त्यसको शिर येशू हुनुहुन्छ, संसारभरि परमेश्वरबाट जन्मिएका पक्का ख्रिस्चियनहरू जसले परमेश्वरलाई पहिलो प्रेम गर्छन् उनीहरू आत्मिक रूपमा एउटै शरीर हुन्छन्, युनिभर्सल चर्चको सदस्य। तपाईँ र म युनिभर्सल चर्चको सदस्य हुन्छौँ, तर तपाईँ र मेरो येशूप्रतिको जिम्मेवारी र उहाँको सदस्यतामा उहाँको शरीरको अङ्गको रूपमा सक्रिय हुने ठाउँ चाहिँ लोकल चर्च। अनि यहाँनिर के लेखेको छ, अनि यो अर्को कुरा पनि छ कि तपाईँ कुनै स्थानीय मण्डलीमा निरन्तर भेला हुनुहुन्छ, जहाँ तपाईँ उहाँका चुनिएका अगुवाहरूको नेतृत्व मुनि रहनुहुन्छ। यो अर्को कुरा छ, तपाईँ साँच्ची नै येशूको मण्डली चाहिँ येशूको शरीर हो, कसैको कुनै व्यक्तिको हुँदैन। धेरै जस्तो त यो फलानोको चर्च, यो फलानोको चर्च, त्यस कारणले यो फलानोको चर्चमा मन नपरेन, म अर्को चर्च, मेरो आफ्नै चर्च सुरु गर्छु, त्यो त त्यो ख्रिस्टको चर्च त्यस्तो हुँदैन। जसले पक्का कुरा बुझिया छ नि, उसले कहिले पनि चर्च आफ्नो भनेर विचार गर्दैन, किनभने कुनै पनि व्यक्तिको व्यक्तिगत केही अधिकार चर्चमा हुँदैन, चर्च येशू प्रभुको हुन्छ। त्यहाँ व्यक्तिगत मनसाएको घटी कमी र खराब सोच, साङ्ग्रो सोचको काम गर्ने व्यक्ति परमेश्वरले स्वीकार्नुहुन्न। तर यो कुरोको सम्झना छ हामीलाई, के भन्छ त्यसलाई, चेतना छ, यो महत्त्वपूर्ण कुरा हो। होइन भने नामधारी मात्रै हो प्रियहरू, क्रिस्चियन भने तर नामधारी मात्रै हो, यो क्लियर हुनु पऱ्यो है। अनि यो अर्को कुरा चाहिँ यो चाहिँ, अनि यहाँ अगुवाहरू, धेरैचोटि म मान्छेहरूले अगुवाहरूको बारेमा त्यति राम्रोसँग बुझेको देख्दिनँ। अगुवाहरू पनि कुनै विश्वासीहरूमाथि अधिकार जमाउने मान्छे पनि होइन, त्यो दास हो, सेवा हो, उसले गरेको कामले चाहिँ उसको आफ्नो होइन, परमेश्वरको महिमा आउनु पर्यो, परमेश्वरलाई आदर आउनु पर्यो। त्यस कारण यो धेरै फरक कुरा छ। त्यहाँदेखि जहाँ तपाईँ उहाँका चुनिएका अगुवाहरूको नेतृत्व मुनि रहनुहुन्छ, जसलाई प्रभुले पास्टरहरू र शिक्षकहरूको रूपमा मण्डलीमा नियुक्ति गर्नुभएको छ, जहाँ तपाईँ आफ्नो आत्मिक वरदानहरू प्रयोग गरेर मण्डलीमा सक्रिय हुनुहुन्छ, ताकि ख्रिस्टको शरीर नेतृत्व गर्ने र विश्वासी सदस्यहरूको संयोजनको साथ ख्रिस्टको स्वरूपमा बन्न सकोस्। जोन मकार्थर एकजना पास्टर हुनुहुन्छ, 80 वर्ष पुग्नुभयो क्या अरे, क्यालिफोर्नियामै हो। अनि उहाँको वचनहरू अनलाइनमा जति सुन्न सकिन्छ, कमेन्ट्रीहरू सुन्न सकिन्छ। अहिलेको तत्काल समयमा एउटा शक्तिशाली प्रकारले परमेश्वरले चलाउनु भएको, परमेश्वरको विनम्र दास भन्छु म, कुनै पनि मान्छे, एकजना मान्छे पास्टरले भनेको कुरा सुनेपछि म त्यो भन्न छोडेको छु, ग्रेट म्यान अफ गड भन्नु सक्दैनौँ, किनभने मान्छे कहिले पनि ग्रेट हुँदैन अरे, परमेश्वर मात्रै। तपाईँको अगाडि म बोल्छु, मैले कहिले पनि म आफैलाई ग्रेट सम्झनै सक्दिनँ, किनभने मेरो शक्तिमा त केही पनि होइन। मैले सकेँ भनेदेखि तपाईँलाई परमेश्वरको वचन जस्तो छ त्यस्तै वर्णन गर्न सकेँ, तपाईँलाई बुझाउन सकेँ, र म आफैले त्यसलाई विश्वास गरेको छु भने परमेश्वरले त्यसलाई प्रयोग गर्नुहुन्छ। मेरो आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न, मेरो विचार पुरा गर्न भनेर काम लाग्दैन, बुझ्नुहुन्छ? त्यसैले हामी कतिजना चाहिँ जुन संसारबाट हुर्केर आएका छौँ नि, त्यसले हामीलाई अझै पनि प्रभाव पारिराखेको हुन्छ। हामीले अहिले पनि परमेश्वरको बारेमा राम्रोसँग हो, हामीले धेर थोर विश्वास गरेका छौँ। विश्वास गरेको कारणले कतिजना मान्छेले अर्को धर्म छोड्नु परेको छ, कतिचोटि परिवारमा अलि अप्ठ्यारो पनि भएको छ, कति ठाउँमा मान्छेले अलिअलि विरोध पनि गर्छन्, त्यो सबै छ। तर त्यतिले पुग्दैन, तपाईँ र मैले परमेश्वरलाई गर्नुपर्ने प्रेम कस्तो खालको हुनुपर्ने, परमेश्वर वास्तवमा को हुनुहुन्छ, हामीलाई के गर्न चाहनुहुन्छ, र परमेश्वरको व्यवस्थामा, परमेश्वरको उद्देश्यमा, तपाईँ र मेरो जीवनको लागि राखिदिनु भएको कुरामा के छ, परमेश्वरको वचन तपाईँ र मलाई के अर्थ दिन्छ। जहिले पनि कुनै व्यक्ति परमेश्वरको वचन प्रचार गर्न उभिन्छ, जुन तपाईँको अगाडि म यहाँ बसेरै गरिरहेको छु बस्न चाहिँ, तर म तपाईँको अगाडि परमेश्वरको वचन घोषणा गर्न तयार भइराखेको छु, घोषणा मेरो ठुलो जिम्मेवारी हुन्छ। मैले यो वचनमा मेरो आफ्नो व्यक्तिगत आफ्नो कुनै पनि कुरा राख्न मिल्दैन, यो जस्तो प्रभुको हो त्यही प्रकारले प्रभुमा विनम्र भएर गर्नुपर्छ, किनभने प्रभुको वचन अनन्त परमेश्वरको शक्तिमा आउँछ। त्यो त्यही प्रकारले त्यो मेरो लागि जति हो तपाईँलाई त्यति हो। अनि जब हामीले वचन सुन्छौँ प्रियहरू, हामीले परमेश्वरसँग सुन्नुपर्छ। अनि हिब्रूको पुस्तकको 1 अध्यायमा त्यही लेखेको छ, परमेश्वरको वचनद्वारा बोल्नु भएको छ। पुरानो नियममा तपाईँले हिब्रू 1 अध्याय पढ्नुभयो भने, अनि अहिले जुन चाहिँ तपाईँको त्यो नेपाल के अरे nepalisermon.org त्यो लिङ्कमा तपाईँले कतिजनाले पाउनु भएको छ, हेर्नुभयो भने त्यहाँ त्यो म्यासेज राखिएको छ, एकजना साथी पास्टरले प्रचार गर्नुभएको थियो, हिब्रू 5 अध्यायबाट परमेश्वरको वचनमा हामी कसरी परिपक्व हुने भन्ने किसिमको कुरामा, होइन? परमेश्वरको वचन चाहिँ हाम्रो भोजन हो, अनि हामी कुनै पनि मान्छे जन्मिँदाखेरि दुधबाट सुरु हुन्छ, परिपक्वता हुँदाखेरि मासु अथवा ठोस खाना खान सक्ने हुन्छ, अनि यो वचनको कुरामा त्यहाँ भनिएको छ। त्यसकारणले परमेश्वरको वचनप्रति हाम्रो आदर, हाम्रो त्यसप्रतिको हाम्रो ध्यान, हाम्रो विश्वास, हाम्रो भरोसा, हाम्रो त्यसलाई कसरी लिन्छौँ, एकदम ठुलो कुरा हो। किनभने कसले बोल्दैछ होइन कि, यो कोद्वारा आयो, को यसको मुख्य अथर, परमेश्वर आफै, यो उहाँ बोलेको। त्यही कारण पुरानो नियममा भविष्य अगम वक्ताहरूद्वारा बोल्नुभएको थियो, यी अहिलेका दिनहरूमा आफ्नै पुत्र येशु ख्रिस्ट परमेश्वर नै हुनुहुन्छ, त्यही हिब्रू 1 अध्यायमा छ, बोल्नु भएको छ। अनि त्यसपछि प्रेरितहरूद्वारा, प्रेरितको पुस्तकमा हामी हेर्छौँ पवित्र आत्मा पाएपछि, अनि बाइबलका धेरै पुस्तकहरू प्रेरितहरूद्वारा लेखिएको छ, त्यो परमेश्वर आफै पवित्र आत्माद्वारा बोल्नुभएको छ। त्यसकारण यो परमेश्वरको वचनको कुरा। अनि तपाईँलाई एक दुईवटा अर्को कोट पढेर आजको विषयमा हामी जान्छौँ। पहिलो कोट चाहिँ, यहाँ अर्को पहिलो कोट, यस्तो तरिकामा हामीले जिउनुपर्छ एज अ क्रिस्चियन, तपाईँ म यहाँ चाहिँ पक्का क्रिस्चियन भए के छ भनेर मैले यहाँ तपाईँलाई बुझाएँ, सायद तपाईँले यो सम्झन सक्नुहुन्छ होला। यो सम्झियो भनेदेखि, बुझेर सम्झियो भनेदेखि फाइदा कसले पाउने? तपाईँ र मैले व्यक्तिगत रूपमा। मैले जे जे भन्दा छु नि, यो एउटा सोच छ नि, मण्डलीमा एक्साइटेड क्रिस्चियन भयो भने पास्टरको इज्जत हुनु होइन, पास्टर त केही होइन, ऊ त क्रुसमा मर्नुपर्छ। मण्डली राम्रो भयो भने ख्रिस्टको महिमा, किन मण्डली त ख्रिस्टको दुलै हो नि, कसैको अधिकार छैन त्यहाँ। ख्रिस्टको दुलै चाउरी नपरेको बनाउने त येशू प्रभु नै हुनुहुन्छ पवित्र आत्माद्वारा। तपाईँ र म जो अगुवा हुन्छौँ, पास्टर हुन्छौँ, हामी भनेको चाहिँ उहाँको उद्देश्यको लागि प्रयोग हुने व्यक्तिहरू, हामी उहाँको हातमा सुम्पिन्छौँ होइन। यो अर्कोमा चाहिँ यस्तो तरिकामा जीवन जिउनुहोस् कि मानिसहरूले जान्न सकुन् कि तपाईँले येशूलाई भेट्नु भएको छ र अहिले उहाँ तपाईँसँग हुनुहुन्छ। आजको खास वचन तपाईँलाई मैले जुन ल्याउन लागेको छु, येशूसँगको भेट, क्रिस्चियन जीवन चाहिँ येशूसँग भेट, यो तपाईँलाई मैले आज ल्याउन लागेको। अनि तपाईँ र मैले जिउने जीवनमा तपाईँ र मैले येशूलाई भेटेको कुरा देखिनुपर्छ, त्यो चाहिँ क्रिस्चियन हो। अनि यहाँ अर्को कुरा, तपाईँ साँच्चो क्रिस्चियन हुनुहुन्छ भने तपाईँको जीवन मानिसहरूलाई ख्रिस्टमा आकर्षित गर्ने एउटा चुम्बक जस्तो हुनुपर्छ। अहिलेसम्म तपाईँले आफ्नै नजिकको मान्छे एकजनालाई पनि ख्रिस्टमा ल्याउन सक्नु भएको छैन, घुँडा टेकेर प्रार्थना गर्नुहोस् कि तपाईँ नयाँ जन्म पाउनु भएको छ। तपाईँले मैले के ठुल्ठुलो काम गरेँ केही मतलब छैन, तपाईँ र मैले पढेको कुरासँग मतलब छैन, अरू जम्मै मान्छेले देख्ने गरी गरेको कामसँग मतलब छैन। व्यक्तिगत रूपमा येशूसँग भेटेर तपाईँको भित्र हृदय तु पुरा रूपमा परिवर्तन भयो कि भएन, त्यो सबभन्दा महत्त्वपूर्ण। अर्को एउटा कुरा, यस पृथ्वी र स्वर्गको बिचमा तपाईँलाई कुनै पनि कुरा छैन जुन येशू ख्रिस्टद्वारा प्रदान गरिएको छैन। भनाइको मतलब त्यस्तो खालको जीवन जिउने, यो जीवन र यो जीवन जिउने शक्ति दिने चाहिँ सबै कुरा येशूमा छ। त्यस कारण यो कुरा सबै येशूमा भरोसा गरेर हामीले प्राप्त गर्न सक्छौँ। अनि यो सबै कुरा जब तपाईँ र म यसमा छौँ नि, यो बाटोमा जान्छौँ नि, सबै छोडेर यसलाई पछ्याउँछौँ नि, तपाईँ र मेरो जीवन आनन्दले भरिन्छ, गदगद गदगद आनन्दले भरिन्छ। त्यही कारणले येशू प्रभुले वास्तवमा के भन्नुभयो भने, ए यो पद होइन, आज यो येशूसँगको भेट, क्रिस्चियन जीवन चाहिँ जम्का भेट, रियल भेट होइन। भर्खरै हाम्रो भन्दाखेरि नेपालको प्रधानमन्त्री अमेरिका यात्रामा गएर अमेरिकाको राष्ट्रपतिसँग भेटेको हामी देख्छौँ। भेटले के हुन्छ थाहा छैन, तर फोटो चाहिँ देखाएको छ मैले, फोटो चाहिँ मैले फेसबुकमा देखेँ। एनिवे, परमेश्वरसँग भेट, अनि तपाईँ र मैले साँच्ची नै ख्रिस्टलाई भेट्या छ भने चाहिँ मान्छेलाई थाहा हुन्छ अरे। अघि त्यही कुरो तपाईँलाई मैले पढ्दै थिएँ, मान्छेले तपाईँ र मलाई देखेर भन्नुहोस् कि यो मान्छेसँग ख्रिस्ट हुनुहुन्छ, यसले ख्रिस्टलाई भेटेको छ। त्यो परिवर्तन कसरी आउँछ? अनि वास्तवमा येशू प्रभु संसारमा आउनु भएकै त्यसैको लागि, येशू प्रभु चोर्न मार्न आउनु भएन, त्यो त चोर हो, चोर्ने र मार्ने नाश पार्ने होइन। अनि उहाँले भन्नुहुन्छ, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन्। सो येशूले दिने जीवन चाहिँ प्रशस्त मात्राको जीवन हुन्छ, प्रशस्त मात्रा। त्यसैले साँचो क्रिस्चियनको साँचो सुरुवात एउटै किसिमले हुन्छ, येशूलाई भेटेर। जुन ख्रिस्टको सुसमाचार सुनेर ख्रिस्टले प्रतिज्ञा गर्नुभएका अनुसार उनीहरूको सम्पूर्ण जानी नजानी भविष्यका वर्तमानका सम्पूर्ण पाप क्षमा भएका हुन्छन् र उनीहरू नयाँ सृष्टि हुन्छन्, उनीहरूको जीवन परिवर्तन भएको हुन्छ। त्यो जीवन चाहिँ प्रशस्त मात्राको जीवन, भरपुरीको जीवन। अनि त्यस कारणले यहाँनिर हामी देख्दछौँ, पहिलो युहन्ना 5:12, जससँग पुत्र छ, पुत्र हुनुहुन्छ त्यससँग जीवन छ, जससँग परमेश्वरको पुत्र हुनुहुन्न त्यससँग जीवन हुँदैन। त्यस कारण जसले साँच्ची येशूसँग भेटेको छ, उहाँले प्रतिज्ञा गर्नुभएको, उहाँ त्यही उद्देश्यले संसारमा आउनुभएको, त्यो अनन्त जीवन चाहिँ उसले पाउँछ, त्यो जीवन चाहिँ उसले पाउँछ, उससँग चाहिँ येशू प्रभु रहनुहुन्छ। अनि वास्तवमा तपाईँलाई यो युहन्नाको सुसमाचारमा येशु प्रभुको बारेमा प्रशस्त कुरा लेखिएको छ एक अध्यायमा नै, तर त्यसको 14 पद तपाईँलाई म पढ्न चाहन्छु। 14 पदमा के लेखेको छ भने, अनि वचन देहधारी हुनुभएर अनुग्रह र सत्यताले पूर्ण भई हाम्रो बिचमा बास गर्नुभयो। येशु प्रभु चाहिँ शारीरिक रूपमा मानिसको शरीर धारण गरेर संसारमा आउनुभयो र हाम्रो बिचमा बास गर्नुभयो, अनि हामीले उहाँको महिमा देख्यौँ जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो। अनि आज पनि विश्वास गर्नेहरूको जीवनमा पवित्र आत्माद्वारा येशु प्रभु बस्नुहुन्छ। त्यस कारणले यो जीवनको भरपूर अनुभव गर्न चाहिँ तपाईँ र म येशु प्रभुको उपस्थितिमा साक्षात रूपमा साँच्चो हृदयले आउन आवश्यक छ। यो गएको दिनहरूमा तपाईँ र मैले विजयी जीवन सम्बन्धी, विजय र आनन्दित जीवन भनेर थुप्रै पाठहरू सिकाएको छु, थुप्रै, अनि त्यो पनि तपाईँले त्यो लिङ्कमा सुन्न सक्नुहुन्छ। धेरै कुराहरू, पवित्र आत्माद्वारा हामी कसरी नयाँ गरी जन्मेका हुन्छौँ, भविष्यमा परमेश्वरको प्रोभिजन, परमेश्वरको हाम्रो लागि के छ पवित्र आत्माद्वारा, अहिले वर्तमान जीवनमा के आशिष छ, सबै तपाईँलाई मैले सम्झाइसकेका छु, धेरै सिकाइसकेका छु। वास्तवमा गहिरो गहिरो कुराहरू हुन्। तपाईँलाई म भन्नै पर्दाखेरि 42 वर्ष विश्वास गरेको भए तापनि, अनि सुरुकै दिनमा म कट्टर विश्वासी, संसार छोडेर परमेश्वरलाई पछि लागेको, संसारको अभिलाषा र इच्छालाई क्रुसमा छोडिदिएको मैले सुरुमै तपाईँलाई म प्रष्ट भन्न चाहन्छु। परमेश्वरले हाम्रो आवश्यकता पुरा गर्नुहुन्छ, म तपाईँलाई गवाही दिन सक्छु। जो मान्छे परमेश्वरमा पक्का भरोसा गर्छ उसले उन्नति पनि देख्छ, नहुनै सक्छ कहिलेकाहीँ, तर परमेश्वरबाट आउने कुरा त संसारमा आफूले लिने भन्दा धेरै ठुलो हुन्छ। र तपाईँलाई आज म यो विजेता र आनन्दित जीवन, जो भरपुरीको जीवनको बारेमा धेरै हेरेका छौँ, तर त्यो भन्दै गर्दाखेरि तपाईँ र मसँग त्यो भरपुरी र विजेताको अनुभव त्यतिखेर हुन्छ जतिखेर तपाईँ र ममा त्यो जीवन अथेन्टिक रूपमा, प्रमाणित रूपमा हुन्छ। त्यो जीवन हुन्छ, त्यो चाहिँ येशूसँग भेटेर हुन्छ, त्यो बदलाव हुन्छ। त्यस कारण तपाईँलाई कसैले येशूसँग भेटेर कस्तो जीवन हुने त्यो बुझेकै छैन, त्यसलाई गरेकै छैन, खालि मुखको स्वीकार हो, त हृदय कहिले पनि छैन, काम लाग्दैन, मुखले मात्रै काम लाग्दैन। त्यही कारणले आज फेरि तपाईँलाई मैले छोटकरी रूपमा यो दोहोऱ्याउने प्रयास गरेँ। धेरै साह्रो मानिसहरू क्रिस्चियन हुन्छन् तर राम्रोसँग सुसमाचार नबुझेर मुखे क्रिस्चियन, खालि अङ्ग्रेजीमा भन्छ प्रोफेसिङ क्रिस्चियन, प्र्याक्टिसिङ एथिस्ट भन्छ। हाम्रो जवानहरूलाई यो सम्झना छ, मैले योभन्दा धेरै वर्ष अगाडि स्काइपद्वारा सिकाउँदाखेरि मैले यो शब्द, यो वाक्यहरू सिकाएको छु, प्रोफेसिङ क्रिस्चियन तर प्र्याक्टिसिङ एथिस्ट। धेरै मान्छेहरू त्यस्तो छन्, किनभने प्र्याक्टिसिङ क्रिस्चियन भने चाहिँ अघि हामीले पढेको प्रेम चाहिँ उनीहरूको जीवनमा हुन्छ, उनीहरूको कोही शत्रुप्रति नराम्रो सोच हुँदैन, मान्छेप्रति नराम्रो भावना हुँदैन, मान्छेलाई बिगार्ने काम गर्दैन, पाप भन्ने कुरा चाहिँ चट्टै छोडेको हुन्छ। यो नै सबभन्दा ठुलो कुरो हो, पाप गर्नै नछोडिकन चाहिँ कुनै पनि व्यक्ति पक्का क्रिस्चियन हुन पनि सक्दैन, पाप गर्न चाहिँ छोड्नु पर्यो, पाप गर्न छोडेको हुन्छ। त्यस कारणले यहाँनिर वास्तविक क्रिस्चियन हुने कुरा चाहिँ फरक छ। जबसम्म येशू प्रभुको उपस्थिति साक्षात रूपमा, हामीले एफिसी 5:18 पद, अनि विशेष गरी त्यो आत्मिकी युद्धको सम्बन्धमा परिवार परिवारको बिचमा, व्यक्ति व्यक्तिमा कसरी समस्या हुन्छ, अनि त्यो समस्यामा हामी कसरी विजयी जीवन जिउन सक्छौँ भन्ने कुरामा मैले तपाईँहरूलाई पवित्र आत्माको भरपुरी परिवारको बारेमा शिक्षा दिनु अगाडि एफिसी 5 अध्यायमा पति पत्नी विवाहको छोराछोरी बाबुआमाको धेरै अरू शिक्षाहरू छ, कसरी एउटा मण्डली परिवार कसरी परमेश्वरको इच्छाअनुसार जिउने भन्ने कुरा धेरै छ। त्यो सुरुमै के छ भनेदेखि 18 पदमा पवित्र आत्माले भरियो तर दाखमन्दले नमातियो। पवित्र आत्माले भरिने कुरा त्यहाँ चाहिँ के हो भनेदेखि क्रिस्चियन जीवन जिउने कुरा हो, एकअर्काप्रतिको सम्बन्धको कुरा हो। त्यो भनेको चाहिँ येशूसँग भेटेर त्यो पवित्र आत्माले भरिने कुरा चाहिँ तपाईँ र म जहाँ पनि हुन्छौँ, जब हामीले येशूलाई भेट्यौँ र उहाँ सँगसँगै छौँ, साक्षात येशु प्रभु तपाईं र मेरो जीवनमा उपस्थित हुनुहुन्छ रात दिन रात दिन। त्यस्तो क्रिस्चियनले केही चिन्ता गर्दैन, न कसैको डर मान्छ, तर उसले जम्मै कुरा प्रभुलाई खुसी बनाउने किसिमले, किन उसको भित्र हृदयदेखिको उत्कट चाहना नै परमेश्वरलाई खुसी बनाउने हुन्छ। तपाईँले पावलको पत्रहरू हेर्नुहोस् न, झ्यालखानमा साङ्लाले बाँधेर सिपाहीसँगै पिटाइ खाइकन पनि अब झ्यालखानमा सधैँ दिनदिन बस्ने मान्छे कस्तो अनुभव होला, तर उसले भन्छ प्रभुमा आनन्द गर। अनि अमर अवर्णनीय आनन्द भन्ने पावलले भन्दछ, पावलको जीवन यो परमेश्वरको उपस्थितिको जीवन हो। अनि तपाईँ र म जस्तै पावल मान्छे नै हो, तर मेहनती मान्छे हो। पावल विश्वास गर्नु अगाडि पनि कस्तो खालको थिए तपाईँले मैले देखेका छौँ, तर प्रभुमा उनी कति विनम्र र चूर्ण थिए। त्यसैले हामीले त्यही कुरा सम्झाउनु पर्छ। अनि यहाँनिर भिक्टोरियस र जोयफुल आनन्दित र विजयी जीवन भरपुरीको जीवन यो नै ख्रिस्टले दिने जीवन हो। अघि हामीले येशु प्रभुले प्रतिज्ञा गर्नुभएको, म आएँ ताकि तिमीहरूले जीवन पाउन्, तिनीहरूले त्यो जीवन चाहिँ प्रशस्त मात्रामा घटी कमीको होइन, त्यसको लागि उहाँ आउनुभयो। अनि त्यो जीवनमा आउन चाहिँ पहिलो कुरा चाहिँ पहिलो हुनुपर्छ, जुन चाहिँ तपाईँ र म परमेश्वरमा जन्म लिएको हुनुपर्छ। येशु प्रभुले भन्नुभएको छ नि त निकोदेमसलाई, तपाईँलाई यसको बारेमा नि मैले धेरैचोटि बताएको छु, कोही नयाँ गरी जन्मेन भने परमेश्वरको राज्य देख्न पनि सक्दैन, त्यहाँ प्रवेश पनि गर्न सक्दैन। कुनै पनि मानिस माथिबाट जन्मिएन, परमेश्वरबाट जन्मिएन। तर तपाईँलाई थाहा छ परमेश्वरबाट जन्मिएको व्यक्ति चाहिँ परमेश्वरको छोराछोरी, जसले चाहिँ परमेश्वरको इच्छा सोच विचार भावना व्यवहार परमेश्वरकै ल्याउँछ, होइन? जस्तो कहिलेकाहीँ हुन्छ नि, बाबुआमा कस्तो छ छोराछोरी त्यस्तै हुन्छ नि, अनुहार पनि मिल्छ कपाल पनि मिल्छ, होइन? कसै कसैको जुङ्गा हुँदैन, कसै कसैको पुरै दारी जुङ्गा हुन्छ, आमा बाउ अनुसारको जान्छ नि, होइन? कहिलेकाहीँ त हिँड्न पनि उस्तै हिँड्छ, छोराछोरीले बाउको जस्तै हिँड्छ। थाहा छ तपाईँलाई, मेरो छोराले त्यसरी हिँडेको अर्को मान्छेले भन्छ। हामी बाबुआमाको कुरा ल्याउँछौँ नि, परमेश्वरबाट जन्मिनु भयो भने परमेश्वरको कुरा ल्याउँछौँ नि, होइन? तपाईँ र ममा येशूको जस्तो प्रेम हुन्छ, होइन? त्यसकारणले त्यसको लागि जबसम्म प्रत्येक व्यक्तिले प्रभु येशूलाई व्यक्तिगत रूपमा साक्षात रूपमा भेट्दैन, क्रिस्चियन जीवन सम्भवै छैन। त्यही कारण यो कुरो बुझ्नु पर्यो। अब यहाँ मेरो प्रश्न आउँछ, तपाईँले कहिले भेट्नुभयो? त्यो भेटेको मान्छेमा त अर्कै सोच आइहाल्छ फेरि, तपाईँमा त्यो सेल्फ इगो, त्यो अर्कै संसारिक तवरको भावना, अट्टियरपन सबै जान्छ। तपाईँ खेलाची नगर्नुहोस्, यो गेम होइन। धेरै जवानहरू खेलाची गरिरहेछन्, उनीहरू जे मन लाग्यो त्यही गर्छन्, उनीहरूले सानो कुरा पाउनु पर्दैन ठुस्किन्छन्। के परमेश्वरको अगाडि त्यो क्लियर हुँदैन र तपाईँ ठुस्किएको? परमेश्वरले देख्नुहुन्न? त्यस कारण यो सबै कुरा विचार गर्नुपर्छ। त्यसैले धेरै मान्छेहरू चाहिँ बप्तिस्मा लिन्छन्, सबै कुरा गर्छन्, यहाँसम्म कि मण्डलीमा उसले अब बोल्न सक्ने पढाइ पनि हुन्छ, अगुवा पनि बनाइदिया हुन्छ, सबै कुरा गर्दै जान्छन्, तर उनीहरूको हृदय चाहिँ यी परमेश्वरमा हुँदैन। यो गलत हो। त्यही कारण तपाईँले यो थाहा पाउनु पर्यो, हामीमा छुट छैन। आज चाहिँ क्रिस्चियन मण्डलीमा जयमसी घरमा भित्र मौका पऱ्यो भने भित्रभित्रै अर्कै खालको पाकेको कुरा, सैतानकै कुरा, मैले तपाईँलाई क्लियर भनेको छु। परमेश्वरको आत्मामा हुने व्यक्तिमा खराबी जान्छ, प्रियहरू हो, संसारमाथि विजय हुन्छ, परमेश्वरलाई प्रेम गर्छ, मण्डलीलाई प्रेम गर्छ। अघि भर्खरै हामीले हेऱ्यौँ, जो मान्छे परमेश्वरलाई प्रेम गर्छ मण्डलीलाई प्रेम गरिहाल्छ। प्रियहरू, मण्डलीलाई प्रेम नगर्ने, मण्डलीप्रति के पनि नगर्ने मान्छेको परमेश्वरप्रतिको प्रेम जाँच्नु पर्यो। यो कुरो क्लियर हुनु पर्यो प्रियहरू, हामीले क्लियर हुनु पर्यो। त्यस कारणले जबसम्म येशूलाई आफ्नो पुरा हृदय सुम्पेको छैन, मुखले मात्र स्वीकारेर पुग्दैन। हामीले यो कुरो क्लियर देख्दछौँ। हामी धेरै क्रिस्चियनहरू सबै कुरा गरिपठाउँछौँ, तर आत्मिकी फल चाहिँ निमिट्यान नै छैन। बाइबलमा के लेखेको छ फलको कुरा, विशेष गरिकन दागको बोट र हाँगाको बारेमा योहन्नाको सुसमाचार 15 अध्यायमा महत्त्वपूर्ण कुरा हो। प्रियहरू, हो तपाईँ र मेरो सम्बन्ध येशू प्रभुसँग परमेश्वरसँग एउटा बोट र हाँगाको जस्तो। अनि दागको बोट भनेको चाहिँ अङ्गुरको बोट, त्यसमा चाहिँ फल फल्नु पर्छ नि, त्यो हाँगा फल फलेन भने चाहिँ छिमल छ, होइन? त्यहाँ पनि परमेश्वरले छिमल्नुहुन्छ भनेको छ, फल नफल्ने हाँगालाई मैले तिमीहरूलाई चुने ताकि तिमीहरू फल फलाऊ, त्यो फल रहिरहोस्। तपाईँको जीवनमा फल छ कि छैन? दुई किसिमकै फल हो, एउटा चाहिँ स्वभाव व्यवहारमा येशूको चरित्र, जुन चाहिँ प्रेम शान्ति धीरज दया भलाइ विश्वस्तता नम्रता संयम, गलाती 5:22-23 पद। अर्को चाहिँ मानिसहरूलाई ख्रिस्टमा ल्याउने फल, नयाँ व्यक्तिहरू आत्मा बचाउने फल। अनि धेरैजना मानिसहरूले यस्तो फल चाहिँ देखाउन सकेका छैनन्। त्यसैले हामीले विचार गर्नुपर्छ अङ्ग्रेजीमा, त्यही कारणले इन्काउन्टर विथ जिजस, येशूसँग भेटेको कुरा एकदमै महत्त्वपूर्ण छ। परमेश्वरसँग सम्बन्ध भएर मात्र, अथवा इन्काउन्टर परमेश्वरसँग भएको व्यक्ति परमेश्वरलाई पछ्याएको हुनु, परमेश्वरलाई पछ्याउँछ। कुनै पनि व्यक्ति प्राय क्षमा र परमेश्वरबाट नयाँ गरी जन्मिएको कुरा चाहिँ येशूलाई भेटेर मात्रै हुनसक्छ। अनि नयाँ जन्मिएको व्यक्ति मात्र येशूको चेला हुनसक्छ। त्यस कारणले पहिलो योहन्ना 5:12 भनेको चाहिँ येशूलाई भेटेको, येशूलाई पछ्याउनेमा चाहिँ उहाँको पुत्र हुनुहुन्छ, उसँग चाहिँ अनन्त जीवन छ। मतलब ख्रिस्टको प्रतिज्ञा जे उहाँले गर्नुभयो, योहन्ना 10:10 प्रशस्तताको जीवन, येशूलाई भेटेर जब हामी उहाँको आज्ञा पालन गरेर उहाँलाई पछ्याउँछौँ, अनि वास्तवमा येशूलाई हृदयमा प्रभुको रूपमा ग्रहण गर्नै पर्ने हुन्छ। ख्रिस्टलाई पछ्याउने व्यक्ति चाहिँ येशूलाई प्रभुको रूपमा ग्रहण गर्नै पर्ने हुन्छ। साँचो ग्रहणले चाहिँ मात्र त्यो व्यक्तिमा अनन्त जीवन ल्याउँदछ। अनन्त जीवनको अनुभव अथवा प्रभुको उपस्थिति, पवित्र आत्माको भरपुरीको जीवन आउनसक्छ। ख्रिस्टलाई हृदयको सिंहासनमा राजाको रूपमा बसालेको हुन्छ, ग्रहण गरेको हुन्छ। येशूलाई ग्रहण गर्ने र उहाँमाथि विश्वास गर्नेलाई परमेश्वरले आफ्नो सन्तान हुने हक दिनुभयो, योहन्नाको सुसमाचार 1:12। तर प्रभुको रूपमा ग्रहण गर्ने महत्त्वपूर्ण कुरा हो, प्रभुको रूपमा ग्रहण गर्ने एकदमै महत्त्वपूर्ण कुरा हो। अनि तपाईँलाई म यो कहाँबाट यो कलसी आएँ पहिलो योहन्ना 5:13 पद म पढ्न लागेको तपाईँलाई, पहिलो योहन्ना 5:13 वास्तवमा यो येशू प्रभुलाई भेटेको व्यक्ति पावलले प्रार्थना गरेका छन्, त्यो कुरो मैले तपाईँलाई यहाँ भन्न खोजेको हो। पावलले प्रार्थना गरेका छन् कलसीका विश्वासीहरूलाई, जुन चाहिँ हरेक विश्वासीहरूको निम्ति हो। अनि कलसी 1:9 यही कुरा छ। कलसी 1:9 तपाईँले पुरै हेर्नुभयो भनेदेखि, कलसी 1:28 पद म तपाईँलाई सधैँ दोहोऱ्याउने गर्छु, तर त्यो अवस्था हुनलाई त्यसको लागि प्रार्थना गरिएको छ। यसै कारण हामीले त्यो सुनेको दिनदेखि उहाँको इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र समझमा तिमीहरू पूर्ण हो भनेर बिन्ती गर्दै तिमीहरूका निम्ति प्रार्थना गर्न छोडेका छैनौ। तर तपाईँले कलसी 1:9 सुरुदेखि नै पढ्नुभयो भनेदेखि यसको सन्दर्भ बुझ्नुहुन्छ। तर पावलले प्रार्थना गरेको कुरा के को निम्ति थियो कलसीका विश्वासीहरूलाई भनेदेखि, उहाँको इच्छाको ज्ञानले सारा आत्मिक वृद्धि के अरे बुद्धि र समझमा चाहिँ उनीहरू पूर्ण रूपले पूर्ण हो, त्यसको लागि प्रार्थना गरेको थियो। तपाईँ र मेरो लागि पनि यो पूर्ण हुने कुरा हो। तर त्यो पूर्ण हुनुभन्दा पहिला चाहिँ उहाँसँग सम्बन्ध हुनु पऱ्यो नि। 10 के लेखेको छ यहाँ, उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन बिताउँदै र प्रत्येक असल काममा फलबन्द हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जान सक। यहाँनिर फेरि अर्को कुरा छ होइन, त्यो चाहिँ तपाईँ र मेरो लक्ष्य हो, त्यो जीवनमा जिउने कुरा बढ्ने कुरा हो, तर तपाईँ र म आत्मिक रूपमा जन्म लिने कुरा चाहिँ येशूसँग भेटेर हुन्छ। यहाँनिर उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने तपाईँ र मेरो जीवन दैनिक रूपमा मान्छेसँग व्यवहार गर्दा र मान्छेले देख्ने बेलामा मण्डलीमा आउने बेलामा मात्रै होइन कि अन्य समयमा प्रभुको योग्य जीवन जिउँदै र प्रत्येक असल काममा फलबन्द हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जाने। अनि यसैको 11 पदमा छ, उहाँको महिमित शक्ति अनुसार आनन्द साथ सबै सहनशीलता र धैर्यको लागि तिमीहरू सारा शक्तिसित बलिया हो। धैर्य किन चाहिन्छ? वास्तवमा परिपक्वता कसरी होइन्छ अरे भन्दा, तपाईँहरू मेरो जीवनमा जब अप्ठ्यारा कुरा आउँछ, जब तपाईँहरू मेरो जीवनमा कोही मान्छेले खराबी गर्छ, दुःख दिन्छ, कुनै पनि कुरा तपाईँहरू मेरो जीवनमा आउँछ भनेदेखि एक प्रकारले त्यो परमेश्वरले आउन दिनुहुन्छ, त्यसले तपाईँ र ममा फल फलाउँछ। के को फल? धैर्यको फल, धैर्यको फल। अनि मैले भन्ने गर्छु नि सधैँ, एकजना मान्छेले मेरो जीवनमा चरित्र विकास होस् भनेर प्रार्थना गरिदिनु पास्टर बा भनेछ अरे, अनि त्यसपछि त्यो पास्टरले प्रार्थना गर्दै गर्दाखेरि यो भाइलाई चरित्रको विकासको लागि प्रभु सङ्कष्ट पठाइदिनुहोस् भनेर प्रार्थना गरेछ। प्रार्थना सिद्धियो, त्यो मान्छे त एकदम सङ्कोचमा पऱ्यो, एकदम ठुलो चिन्तामा पऱ्यो। पास्टर दाई, तपाईँले किन यो सङ्कष्ट पठाइदिनु भएको? मलाई त चरित्र विकास होस्, म परिपक्व हुँ पो भनेको त। थाहा छ तपाईँ र मेरो जीवनमा जब समस्या आउँछ नि, कहिलेकाहीँ परिवारमै अप्ठ्यारा मान्छेहरू हुन्छन्, दुःख दिन्छन्, त्यो एउटा जाँच हो रे क्या। तपाईँ र मैले पास गर्नुपर्छ त्यो जाँच। कसरी पास हुन्छ भने नि, त्यसको प्रतिवाद गरेर होइन, त्यसलाई फेरि पनि प्रेमै गरेर। अनि रोमी 12 अध्याय भनेको चाहिँ त्यही हो प्रियहरू। वास्तवमा बाइबलमा त क्लियर छ, हामी मात्रै नबुझेको, हामीलाई दुःख दिनेहरूलाई त प्रेमै गरिराख्नुपर्छ, त्यो जाँच पास हो। त्यसरी तपाईँ र म धीरज, सहनशील। किन सहनशील? जब मान्छेले के भन्छ त्यसै अनुसार जवाफ दिनुभयो भने त सहनशील के चाहियो? सहनशील भनेको त मान्छेले भनेको कुराले चित्त दुखाउँदाखेरि पनि उसलाई चाहिँ प्रेमै गर्ने सहनशील हो, ऊप्रति असलै काम सोच्ने सहनशील हो, परमेश्वरमा अझै भरोसा गरिराख्ने सहनशील हो। तपाईँ र म संसारलाई छोडेको छैन, संसारलाई प्रेम गरेको छ भन्दा कसरी ख्रिस्टको हुनुभयो? यो नै ठुलो प्रश्न हो नि। तपाईँलाई मैले भनेको छु नि, परमेश्वरबाट जन्मिएकाहरूमा 5 साइन हुन्छ, चिन्ह हुन्छ। तपाईँ याद गर्नुहोस्, त्यसलाई कण्ठ गर्नुहोस्। 5 चिन्ह: पहिलो, तपाईँ ख्रिस्टमा पक्का विश्वास गर्नुहुन्छ। दोस्रो, परमेश्वरलाई प्रेम गर्नुहुन्छ। तेस्रो, विश्वासीहरूलाई प्रेम गर्नुहुन्छ। चौथो, आज्ञा पालन गर्नुहुन्छ। अनि 5, संसारमाथि विजय हुनुहुन्छ। त्यो संसार भनेको चाहिँ सबै किसिमको खराबी पाप कर्महरू। अब एउटा पद, यही पद तपाईँलाई मैले अघिदेखि सम्झाउनु खोजिरहेको, प्रत्येक मानिसलाई चेतावनी दिँदै र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्छौँ, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौँ। प्रत्येक मानिसलाई ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौँ। तपाईँ र म ख्रिस्टमा परिपक्व हुनलाई चाहिँ हाम्रो जीवनमा के हुनु पर्यो? चेतावनी हुनु पर्यो, बुद्धिमा सिक्नु पर्यो, हामीले सुध्रिनु पर्यो ख्रिस्टमा परिपक्व हुनलाई। ती सबै कुरामा हामी निरन्तर हुनु पर्यो। तपाईँहरू मेरो जीवनको सबभन्दा मुख्य लक्ष्य भनेको चाहिँ ख्रिस्टमा परिपक्व हुने, जुन चाहिँ ख्रिस्टलाई तपाईँहरू मेरो जीवनमा पहिला राजाको रूपमा सुम्पनु पर्यो। ख्रिस्टलाई राजाको रूपमा नराखेको छ भनेदेखि कहिले पनि त्यो परिपक्व हुने कुरा आउन सक्दैन। कहिलेकाहीँ कति व्यक्तिहरू ख्रिस्टलाई ग्रहण गर्दा एकदम ठुलो परिवर्तनको अनुभव गर्छन्। यस्तो खालको परिवर्तन ख्रिस्टबाट पाउने जुन ट्रान्सफर्मेसन, रूपान्तरण भन्छ अङ्ग्रेजीमा, ट्रान्सफर्मेसन भन्छ, अनि जुन चाहिँ हामीले त्यसको एकदम क्लियर सन्देश चाहिँ 2 कोरिन्थी 5:17-21 तपाईँले पाउनुहुन्छ। अनि त्यो चाहिँ त्यो सन्देश फरक फरक मान्छेको फरक फरक हुन्छ। आज तपाईँलाई तपाईँको जीवनको बारेमा सोच्नलाई यो विचार ल्याउँदैछु म। हरेक मान्छेको फरक फरक हुन्छ। मलाई भन्नुभयो भने मेरो जीवनमा एउटा दिन थियो ड्रास्टिक, त्यो दिन मैले संसारलाई छोडेँ, स्वार्थलाई छोडेँ, येशूलाई प्रभु स्वीकारेँ, अनि म येशूको पछि लागेँ। मलाई सिकाउने मान्छे पनि धेरै थिएन, परमेश्वरलाई मैले पछ्याएँ, त्यसपछि म प्रभुको उद्धारको अनुभवमा म अगाडि बढेँ। कति मान्छेको त्यस्तो हुँदैन, उनीहरूले सुरुमा विश्वास गरे तर पनि थाहा छैन तर निरन्तर गर्दै जाँदा प्रभुले उसको जीवनमा काम गर्दै जानुहुन्छ। उसलाई थाहा हुन्छ कि प्रभुमा ऊ चाहिँ एकदम भरपुरी छ, तर त्यो कसरी आयो एक दिन भन्न सक्दैन। त्यसैले मान्छे फरक फरक चाहिँ हुन्छ, तर एउटा मुख्य कुरा के हुन्छ भने त्यो मान्छे परिवर्तन चाहिँ भएकै हुन्छ। व्यक्तिमा ख्रिस्टको भरपुरी जीवन हुन्छ, यसमा सबैको फरक फरक प्रक्रिया भए तापनि एउटा चाहिँ निश्चित हुन्छ कि ख्रिस्टलाई हृदयको पुरा राजा बनाएको अवस्था हुन्छ। तब मात्र उसको जीवनमा साँचो भरपुरी र साँचो आनन्द हुन्छ, न उसले कुनै कुरामा चिन्ता गर्नुपर्छ। अनि यो सबै कुरा केवल परमेश्वरले गर्न सक्नुहुन्छ। त्यसकारण येशूलाई भेट्दाखेरि चाहिँ येशू प्रभुको आत्माद्वारा हामीलाई रूपान्तरण गर्नुहुन्छ। हामी ख्रिस्चियनहरूको जीवन गवाईमा चाहिँ धेरै ख्रिस्चियनहरूको गवाही हामी देख्छौँ, मान्छेहरूले आफ्नो बारेमा कसरी परिवर्तन भयो भन्ने तपाईँले थुप्रै कुराहरू पढ्न सक्नुहुन्छ। प्रेरित पावलको जीवनमा उसको रूपान्तरणको कुरा तपाईँले हेर्नुभयो भनेदेखि, प्रेरित पावल दामस्कसको रोडमा जाँदै गर्दाखेरि प्रेरितको पुस्तकमा उनी त ख्रिस्ट विरोधी थिए, ख्रिस्चियनहरूलाई पक्रने पुर्जी लिएर हिँड्दै थिए। उनको दमस्कसको रोडमा येशु प्रभुसँग जम्का भेट हुन्छ, अनि प्रेरित पावलको बारेमा तपाईँले अध्ययन गर्नुभयो भने अचम्मको परिवर्तन उसको जीवनमा त्यसपछि आएको हामी देख्दछौँ। साँच्चै परिवर्तन आएको थियो। अर्को एउटा व्यक्तिको नाम तपाईँलाई म भन्छु, कहिलेकाहीँ मैले यसको नामहरू भन्ने गरेको छु। यो गएको त्यही अथेन्टिक जीवनको बारेमा पनि मैले भनेको थिएँ। थोमस अक्विनास भनेको चाहिँ, थोमस अक्विनास चाहिँ 13 शताब्दी भनेको चाहिँ अहिलेभन्दा करिब करिब 700 वर्ष अगाडिको कुरा हो। 13 शताब्दीको एउटा थियोलोजियन थोमस अक्विनास, उनले चाहिँ उनको प्यासन, उनको एकदमै जोस चाहिँ के रहेछ भनेदेखि नि एकदम उनी चाहिँ धेरै इन्टेलेक्चुअल मान्छे, धेरै किताबहरू लेखेको, अनि मान्छेहरूलाई सम्पूर्ण एकदमै बुद्धि पुऱ्याएर एकदम इन्टेलेक्चुअल्ली सबै कुराहरू प्रस्तुत गरेर परमेश्वरको उपस्थिति, परमेश्वरको के भन्छ त्यसलाई अस्तित्व, एक्जिस्टेन्स अफ गड चाहिँ क्लियरली प्रुभ गरिदिने, त्यो पनि सकिन्छ। तपाईँ मसँग बसेर डिस्कस गर्नुभयो भने सक्नुहुन्न मसँग, किन मैले सुरुका दिनहरूमा धेरै डिस्कस गरेको छु। जब म ख्रिस्चियन भएको थिएन, जब म ख्रिस्चियन भएँ मान्छेहरूसँग 4-4 घन्टा 5-5 घन्टा डिस्कस गरेको छु, कसैले जित्न सक्दैन। तर एउटा पोइन्ट मैले के सिकेको छु भने नि, त्यो डिस्कसले केही पनि फल ल्याउँदैन। प्रार्थना गर्नुपर्छ, परमेश्वरसँग अनुरोध गर्नुपर्छ, पवित्र आत्माले मान्छेलाई कायल गर्नुपर्छ, तपाईँहरू मेरो जीवनमा ख्रिस्ट देख्नुपर्छ। वचन पनि हो तर छलफल यो डिस्कस गरेर जित्नु पर्दैन। जवान मान्छेमा चाहिँ डिस्कसको खुब चेताउनु त्यो चाहना हुन्छ, काम लाग्दैन, किनभने परमेश्वरले मात्रै गर्न सक्नुहुन्छ। अनि यो थोमस अक्विनासले चाहिँ त्यस्तो पुरै तर्कपूर्ण किताबहरू लेखेर पुरै तर्क गरेर मान्छेलाई परमेश्वरको उपस्थितिको बारेमा प्रमाणित गरेर देखाउने, ताकि मान्छे ख्रिस्टमा आउन्। प्रमाणित गर्न सकिन्छ किनभने बाइबलले नै सबै कुरा प्रमाणित गर्छ। तर थोमस अक्विनासले 3 भोल्युम लेख्ने विचार गरेछ। पहिलो चाहिँ परमेश्वरको बारेमा उनले त्यो लेखिसकेछन्, दोस्रो चाहिँ मानिसको नैतिकताको बारेमा, मोरालिटी अफ म्यान, त्यो पनि लेखिसकेछ। अनि तेस्रो र अन्तिम चाहिँ उसले ख्रिस्टको बारेमा लेख्ने। जब ख्रिस्टको बारेमा लेख्दै थिए, उनले धेरै गहिरो अध्ययन र विचार गर्न पुगे। ख्रिस्टको जीवन, ख्रिस्टको वचन, उहाँले कसरी जिउनुभयो, कसरी हिँड्नुभयो र उहाँले के भन्नुभयो, जब त्यो अध्ययन गर्दै जाँदा थोमस अक्विनास अचानक त्यो अवस्थामा पुगे कि उनले साक्षात येशु प्रभुसँग भेटेको जस्तो अवस्थामा उनी पुगे। उनलाई एकदमै अर्कै खालको अनुभवमा ल्यायो। अनि त्यसपछि उनले त्यो येशु ख्रिस्टको बारेमा लेख्ने कुरालाई चाहिँ बन्द गरेर उनले भने, मैले लेखेका र प्रचार गरेको कुरा नि, अहिले जुन चाहिँ अनुभवमा म येशूलाई इन्काउन्टर गर्दैछु, भेट्दैछु, त्यसको दाँजोमा मैले लेखेका र बोलेका प्रचार गरेका कुरा चाहिँ एकदम फिक्का हो, एकदम सानो, केही होइन, त्यसकारण मैले लेख्नु पर्दैन, लेखेन। अनि उनले त्यो उनको परिवर्तनको बारेमा त्यति राम्रोसँग शब्द राख्न पनि सकेनन्। तर धेरै ऊभन्दा पछिका उनको बारेमा अध्ययन गर्ने मान्छेहरूले चाहिँ थोमस अक्विनासको त्यो भेट जुन थियो, त्यो अनुभव जुन थियो, त्यो चाहिँ इन्काउन्टर विथ जिजस थियो, त्यसपछि चाहिँ उनले येशूलाई भेटे। त्यसैले तपाईँ र मैले जब येशूलाई भेट्छौँ नि, हामीलाई ज्ञान समझ भन्दा पनि ठुलो कुरा तपाईँले अनुभव गर्नुहुन्छ। एकजना जोन वेस्ली भन्ने बेलायतको ठुलो परमेश्वरले प्रयोग गर्नुभएको काम व्यक्ति हो, त्यो जोन वेस्ली को बारेमा तपाईँलाई म धेरै कुरा भन्न सक्छु, मैले धेरै पढेको छु, उसको किताबहरू पढेको छु। जोन वेस्ली पक्का क्रिस्चियन हुनुभन्दा पहिला पनि कति हजार सर्मन प्रचार गरिसकेको, अमेरिकामा आएर प्रचार गर्थे उनी। त्यसको बारेमा भन्न थाले भने टाइम लाग्छ, तर एक दिन उनलाई आफ्नो विश्वासप्रति शङ्का लागेर अनि उनले प्रयास गरे, अनि एक दिन साँच्ची नै उनले विश्वास गरेर परमेश्वरको अनुभव गरे, इन्काउन्टर विथ जिजस। त्यो सम्भव छ, कतिचोटि धेरै काम गरेछ परमेश्वरको। त्यसैले हामी के विचार गर्छौँ, मैले यत्रो काम गरेछु, यो छ, म त पास्टर हो, म त फलान्थोङ हो। नो, डजन्ट वर्क, त्यसले काम गर्दैन। प्रियहरू, येशूलाई भेट्नुपर्छ, तपाईँ र म भित्र परिवर्तन हुनुपर्छ, हामी नयाँ हुनुपर्छ। अनि जोन वेस्ली प्रचार गरेर गरेर पछि परिवर्तन भएका छन्। उनले के भनेका छन् भनेदेखि, जब उनले आफ्नो जीवन ख्रिस्टलाई सुम्पे पुरा हृदय, उनले अचम्मको न्यानो अनुभव गरेका थिए। उनको जीवनमा त्यो नयाँ जीवन येशूलाई भेटेको कुराको अनुभव गरेका थिए। अर्को त्यस्तै एकजना व्यक्ति, तपाईँलाई यसको बारेमा मैले धेरैचोटि भन्ने गर्छु, उनी चाहिँ अझै अगाडिको कुरा हो। अगाडि भनेको चाहिँ येशू प्रभुको समय नै अहिलेको इस्वी सम्बत 2023 हो, होइन, इस्वी सम्बत 354 430 को समयमा रहेका फिलस, सबभन्दा पहिलो थियोलोजियन पनि भनेर भनिन्छ उसलाई, उसको नाम चाहिँ सेन्ट अगस्टिन हिप्पो अफ हिप्पो भन्छ, अनि पछि उनी बिसप पनि भएका छन्। उनले धेरै थियोलोजीहरू लेखेका छन्। सो उनको बारेमा, सानो उनको कन्भर्जनको बारेमा, सुरुको जीवन, उनको आमा चाहिँ पक्का क्रिस्चियन थिए, सधैँ प्रार्थना गर्ने उनको आमा, तर उनी चाहिँ बदमासी काम गरे, एकदम संसारिक अभिलाषा र संसारको कुराको खोजी, अनि उनले उनको एकदम स्ट्रगल भन्छ नि, स्ट्रगल भने बुझ्नुहुन्छ, उनी आफ्नो संसारिक जीवनबाट छुट्टिनै नसक्ने, त्यसलाई यति मन पराउने। धेरै मान्छेहरू चर्चमा आउँछन् तर उनीहरूको संसारिक मोह चाहिँ छुट्या छैन। कतिजना मान्छेहरू चाहिँ फिल्मको सिरियल हेर्ने छ भने चर्च छोड्छन्, कतिजना मान्छेहरू फुटबल हेर्ने छ भने चर्च छोड्छन्, कतिजना मान्छेहरू अर्कै केही कुराको लागि पनि, व्यक्तिगत फाइदाको लागि चर्च छोड्छन्। तपाईँलाई आज म सुनाउँछु, तपाईँले जतिजनाको कान खोल्नु भएको छ, तपाईँले ख्रिस्टलाई प्रेम गर्नुहुन्छ परमेश्वरलाई भने तपाईँले सकेसम्म चर्च छोड्नुहुन्न, बुझ्नुहुन्छ, त्यो नै तपाईँको मार्क हो। तपाईँले के परमेश्वरलाई प्रेम गर्नुहुन्छ, यदि तपाईँ परमेश्वरलाई पहिलो स्थान दिन सक्नुहुन्न। त्यसकारणले यो सेन्ट अगस्टिन भन्ने व्यक्ति चाहिँ यति खराबीमा थियो, यति सङ्घर्षमा थियो, यति अप्ठ्यारोमा थियो, एक दिन उनलाई यो वचन आउँछ, उनलाई एउटा वचन आउँछ, एकजना बालकलाई जस्तै घरिघरि त्यो पटक पटक उनको दिमागमा आइरहन्छ। उसँग सायद बाइबल थियो, सायद उसको आमाले रात दिन प्रार्थना गरिरहेको थियो। त्यही कारण तपाईँ र मैले कसैलाई विश्वासमा ल्याउन सकेका छैन भने प्रार्थना गर्नुहोस्, दिनमा एकचोटि मात्रै होइन, पटक पटक प्रार्थना गर्नुहोस्, साँचो प्रार्थना। पहिला त आफ्नो लागि गर्नुहोस् कि तपाईँ प्रभुमा पुरा हुनुहुन्छ। अनि यो मान्छेले घरिघरि यो आवाज सुन्यो, अनि उनलाई एउटा कुरा विश्वास थियो, परमेश्वरको वचन पढ्नुपर्ने कुरा चाहिँ परमेश्वरको आज्ञा हो, त्यो विश्वास थियो उनलाई। तर उनी संसारिक लोभ, संसारिक अभिलाषा, संसारिक खराबीलाई त्याग नै सकेका थिएनन्। अनि उनले चाहिँ त्यो उनको जीवन एकदम घैमल खत्तम थियो। तपाईँलाई त्यसको बारेमा अर्को कुनै समय म बताउँछु। सेन्ट अगस्टिन, जुन चाहिँ अहिलेभन्दा झन्नै 1700 वर्ष अगाडिको कुरा, होइन 1600 वर्ष अगाडिको कुरा तपाईँसम्म म भन्दैछु। अनि त्यसपछि उनले त्यो पुस्तक टिपेर एउटा पद पढे, अनि त्यो पद चाहिँ यो पद थियो, रोमी 13:14 पद। अनि त्यहाँनिर के लेखा छ, तर प्रभु येशू ख्रीष्टलाई धारण गर र पापमय स्वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्यान नदेऊ भने, मतलब त्यो कुराहरू पुरै त्याग। यो पद उनले पढेका थिए, अनि त्यो पद पढेर उनलाई त्यो संसारिक अभिलाषा, लोभ, जुन चाहिँ केटीको पछि लाग्ने, जाँड खाने, एडिक्टेड थियो नि, अल्कोहलिक थिए नि, त्यो एकदमै खत्तम पैसासित त्यो सबै छोड्न सक्दैन थिए भने छोड्न सकिराखेका थिएन तर उनलाई त्यो येशूलाई धारण गर्ने कुरा उनलाई गाह्रो परिराखेको थियो तर प्रभुको आज्ञा सम्झेर उनले धारण गरे सबै कुरा छोडे अनि परमेश्वरले उनको जीवनमा साँचो परिवर्तन ल्याउनु भएको थियो प्रियहरू यो कुरा चाहिँ यो येशू प्रभुसँग भेट्नेको कुरा तपाईँले थुप्रै यस्तो उदाहरण म दिन सक्छु अनि आफ्नो पापको पूर्ण जीवन उनले त्याग्न नचाहे तापनि येशूको वचनमा उनले विश्वास गरे परमेश्वरको बोलावटलाई उनीहरूले उनको जीवनमा परमेश्वरको बोलावट थियो त्यो पनि नेग्लेक्ट गरेका थिए कतिजना मान्छेहरूले परमेश्वरको इच्छा र बोलावटलाई नेग्लेक्ट गरेर हिँडेर हुन्छ त्यति जाँड खाएको छैन होला सांसारिक रूपमा त्यति छैन होला तर संसारको अभिलाषा घमण्ड लोभ चाहिँ छोड्या छैन मान्छेले प्रभुतिर फर्कनुपर्छ अनि यो पद पढेर उनलाई निश्चय भयो कि उनले परमेश्वरको सत्यलाई भेटेका छन् र उनले तुरुन्तै आफ्नो सङ्घर्षको जीवन त्यागेर जति कठिन भए पनि येशूलाई पक्रिने विचार गरे र येशू प्रभुलाई मुक्तिदाताको रूपमा पुरा हृदयले स्वीकार गरे त्यही कुराबाट तपाईँ र मेरो जीवनमा पनि नयाँ जीवन सुरु हुन्छ जब पुरा हृदयले येशू प्रभुलाई मुक्तिदाताको रूपमा हामी पछ्याउँदछौँ त्यसैले कुनै पनि व्यक्तिको नयाँ जन्म र रूपान्तरण त्यसको येशू ख्रीष्टसँगको व्यक्तिगत र जीवित भेटबाट मात्र सम्भव छ जुन उहाँको वचनबाट सुरु हुन्छ सबै कुरा परमेश्वरको वचन त्यही कारण तपाईँ मेरो लागि महत्त्वपूर्ण छ कतिजना मान्छेहरू परमेश्वरको वचन कि चाहिँ रेडियोमा सुन्छन् कि चाहिँ फोनमा आजकल त फोनमा होइन कि चाहिँ मान्छेले भनेको सुन्छन् तर कहिले पनि ध्यान दिएर त्यसलाई गहिरेर पढ्ने बानी छैन परमेश्वरको वचन गहिरेर पढेर प्रार्थना गर्ने विचार गर्नुहोस् तपाईँलाई धेरैजनाको नाम मेरै परिवारमा पनि कतिजना परमेश्वरको वचन पढ्ने मान्छेको नाम भन्न सक्छु अहिले भन्दिनँ उनीहरूको जीवन परिवर्तन हुँदै गएको देखेको छु परमेश्वरले कस्तो काम गर्नुहुन्छ किनभने रोमी 9:17 के लेख्छ विश्वास सुनाइबाट र सुनाइ परमेश्वरको वचनबाट परमेश्वरको वचनमा तपाईँ र मलाई परिवर्तन गर्ने शक्ति छ अनि जुन कुरा व्यक्ति व्यक्तिमा फरक फरक किसिमले होला तर जीवित र साँचो क्रिस्चियन जीवन जिउनु अघि येशूसँग प्रत्यक्ष जम्का भेट हुन आवश्यक छ अरू कुनै पनि उपाय छैन प्रियहरू हो अरू मैले भने नि धेरै काम गरेर प्रचार गरेर काम छैन तपाईँ ख्रिस्टलाई प्रभु हृदयमा राज्य गराउनु भएको छ कि छैन अर्को कुनै पनि बाटो छैन येशूसँगको जम्का भेट र व्यक्तिगत रूपान्तरणको अनुभव अनि परमेश्वरले वचनमा दिनुभएको प्रतिज्ञाहरूमा विश्वास गरेर प्राप्त हुन्छ ख्रिस्टलाई विश्वास गर्न र ग्रहण गर्न कमसेकम परमेश्वरको केही सत्य वचनहरूलाई जान्नुपर्ने त्यसको ज्ञानमा आउनुपर्ने जरुरी छ अनि बाइबलमा लेखेको छ परमेश्वरको वचनद्वारा तपाईँ र मलाई पवित्र गर्नुहुन्छ येशू प्रभुले युहन्नाको सुसमाचार 17 भन्नुहुन्छ युहन्ना 17:17 हेर्नुभयो भने तपाईँले त्यहाँ देख्नुहुन्छ यिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस् तपाईँको वचन सत्य छ तपाईँ र मलाई पवित्र भनेको चाहिँ पवित्रता बिना परमेश्वरलाई भेट्न सकिँदैन पाप र परमेश्वरको अगाडि के पनि पापी मान्छे जीवित पनि रहन सक्दैन वचनले त्यो भन्छ अनि त्यो पवित्र गर्ने चाहिँ परमेश्वरको वचन हुनुहुन्छ येशू प्रभुले भन्नुभएको वचनले अघि नै तिमीहरू शुद्ध भइसकेका छौ भनेर कतिचोटि येशू प्रभुले भन्नुभएको छ त्यस कारणले हामीले परमेश्वरको वचनलाई त्यसरी पढ्नुपर्छ अनि येशूको क्रुसको मृत्यु र उहाँको पुनरुत्थान जुन बाइबलमा प्रष्ट गरिएको छ जसलाई सुसमाचार भनिन्छ त्यही येशूको पुनरुत्थानमा उहाँले बलिदान गर्नुभएको क्रुसको बलिदानमा जब हामी विश्वास गर्छौँ येशूको रगतद्वारा हाम्रो पापबाट हामी धोइन्छौँ हाम्रो दण्ड येशूले भोगिसक्नु भएको कुरामा हामी विश्वास गर्छौँ अनि येशूद्वारा उहाँको अनुग्रहमा सिधैमा तपाईँ र म अनन्त जीवन प्रशस्तताको जीवन पाउँदछौँ जुन कुरा विश्वास गरेर हामी उहाँमा दिनदिनै त्यही अनुसार जिउन सक्छौँ पवित्र आत्माद्वारा उही बौरी उठ्नु भएको प्रभु येशू हामीमा आउनुहुन्छ र हामीमा साँच्चै दिनदिनै बास गर्नुहुन्छ उहाँ साँच्चिकै राजाहरूका महाराजा हुनुहुन्छ अनि त्यही कुरो कलसीमा तपाईँले पढ्नुभयो भने कलसीको पुस्तक तपाईँलाई म पढ्न चाहन्छु येशु ख्रिस्टको बारेमा कलसीमा लेखिएको कुरा अलि लामो भयो तर तपाईँलाई म छिट्टै सिधाउँछु परमेश्वर कलसी एकको एकदेखि दुईमा परमेश्वरको इच्छा द्वारा ख्रिस्ट येशुका प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट येशु ख्रिस्टमा भएका कलसेका सन्तहरू र विश्वासीहरू भाइहरूलाई परमेश्वर हाम्रो पिताबाट अनुग्रह र शान्ति अब यहाँनिर यही एउटा दुईवटा पदमा तपाईँलाई थुप्रै कुराहरू यहाँ हामी बुझ्न सक्छौँ तर परमेश्वरको अनुग्रह र शान्तिको लागि पावलले आफ्नो अभिवादन दिँदाखेरि नै लेख्छन् अर्को कुरो पावल लेख्दैछन् चिठी तर उनको साथमा तिमोथी छन् अनि तिमोथीलाई हाम्रा भाइ तिमोथीबाट भनेर एउटा प्रेमी सम्वादन गर्छन् तर तपाईँ र म ख्रिस्टमा विश्वास गरेका मान्छेहरू कतिचोटि आफै एक नम्बरमा हुने अरूलाई बिर्सिने कुरातिर लाग्छौँ हामी मुख्य छौँ भने अरूलाई चाहिँ आदर दिँदैनौँ ख्रिस्चियन आत्मा तपाईँ देख्नुहुन्छ यहाँ पावलको जीवनमा साधारण विश्वासीलाई पनि आफ्नै लेभलमा ल्याएर उनले आदर दिन्थे किनभने उनको एउटै कुरा चाहिँ ख्रिस्टलाई महिमा दिनु थियो उनको आफ्नो इज्जत बढाउनु थिएन त्यसकारण कति महत्त्वपूर्ण कुरा हामी यहाँ देख्दछौँ त्यसैले यो कुरामा विश्वास गर्ने कुरा हामी देख्छौँ अर्को तपाईँलाई कलसी तपाईँले आफ्नो समयमा कलसी एक अध्याय पुरै पढ्न सक्नुहुन्छ एकदम महत्त्वपूर्ण कुरा अनि नौ पदमा यसै कारण हामीले यो सुनेको दिनदेखि उहाँको इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र समझमा तिमीहरू पूर्ण हो भनेर बिन्ती गर्दै तिमीहरूका निम्ति प्रार्थना गर्न छोडेका छैनौ अब यहाँ पावलले प्रार्थना गर्छन् उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन बिताउँदै र प्रत्येक असल काममा फलमन्द हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जान्न सक यो उनको प्रार्थना हो उहाँको महिमित शक्तिअनुसार आनन्द साथ सबै सहनशीलता धैर्यको लागि तिमीहरू सारा शक्तिसित बलिदान हो बलिया हो हामी शक्तिसित बलिया केमा हुन्छौँ सारा शक्ति त्यो प्रभुको अनुग्रहमा प्रभुको उपस्थितिमा त्यसले तपाईँ र ममा के ल्याउँछ सहनशील र धैर्य त्यसले तपाईँ र ममा के हुन्छ महिमा अनि उहाँको महिमित शक्तिले त्यो आनन्द सहनशील र धैर्य र बलियो शक्ति ल्याउँछ त्यसैले ख्रिस्टबाट मात्रै सबै कुरा सम्भव छ तपाईँहरू मेरो आफ्नो शक्तिमा छैन त्यसैले तपाईँहरू मैले घमण्ड गर्ने ठाउँै रहँदैन बाह्र पदमा ज्योतिमा सन्तहरूका उत्तराधिकारका सहभागी हुन हामीलाई सक्षम तुलाउनु हुने पितालाई धन्यवाद दियो यहाँ सक्षम तुलाउने त पिता हुनुहुन्छ जो येशुद्वारा गर्नुहुन्छ होइन येशुद्वारा सक्षम अनि यहाँनिर फेरि परमेश्वरलाई धन्यवाद दिने कुरा छ वास्तवमा रोमी एक अध्यायमा सबभन्दा ठुलो पाप मानिसहरूले त्यतिखेर गरेको हो 18, 19, 20, 21 पद विशेष गरी उनीहरूले परमेश्वरलाई दिनुपर्ने आदर र धन्यवाद दिएनन् तपाईँ परमेश्वरप्रति धन्यवादी हुनुहुन्छ कुनै पनि व्यक्तिप्रति तपाईँलाई जसले जे गरेको छ नि एक ग्लास पानीको लागि पनि जो नयाँ व्यक्ति छ नि ख्रिस्टमा धन्यवादी हुन्छ जो मान्छे धन्यवादी छैन नि तपाईँलाई थाहा हुन्छ कि त्यो मान्छे चाहिँ फेक हो फेक भने थाहा छ झुटा धेरै छन् झुट्टा तपाईँ र म झुट्टा नहौँ हामी आफैलाई सुधारौँ अनि यहाँनिर कलसीमा लेखेको छ उहाँले हामीलाई अन्धकारको ज्योतिदेखि छुटाउनु अन्धकारको राज्यदेखि छुटाउनु भयो र आफ्नो प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नु भएको छ उहाँमा हाम्रो उद्धार अर्थात् पापको क्षमा छ यहाँ चाहिँ उहाँ भनेको को परमेश्वर आफैले उहाँको पुत्र येशु ख्रिस्टको ज्योतिको राज्यमा हामीलाई सार्नुभयो हाम्रो पाप पनि उहाँद्वारा क्षमा भयो अनि हाम्रो अनन्त जीवन हाम्रो उद्धार उहाँबाट हामीले पायौँ येशु ख्रिस्टमा विश्वास गरेर तर जबसम्म उहाँलाई पुरा हृदयले हामी ग्रहण गर्दैनौँ त्यो सम्भव छैन जुन चाहिँ उहाँसँगको भेट कलसीएको 15 उहाँ अदृश्य परमेश्वरको प्रतिरूप सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ येशु प्रभुको बारेमा अब यहाँ लेखिएको छ जसलाई हामी विश्वास गर्छौँ जसको सेवा हामी गर्छौँ तपाईँले जहिले पनि येशु ख्रिस्टको बारेमा सोच्नुहोस् उहाँ को हुनुहुन्छ वास्तवमा कति उच्च महान हुनुहुन्छ त्यो तपाईँ र मेरो हृदयमा बस्नुहुन्छ कलसीएको 16 किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए स्वर्गमा पृथ्वीमाथि भएका दृश्य अदृश्य थोकहरू चाहे सिंहासनहरू चाहे प्रभुत्वहरू चाहे प्रधानताहरू चाहे अधिकारहरू चाहे सबै थोक उहाँद्वारा नै उहाँकै निम्ति सृष्टि भएका हुन् येशु प्रभु सबै कुरा तपाईँ र मलाई बनाउने हुनुहुन्छ, अनि तपाईँ र मेरो प्रभु, अनि उहाँलाई हामी मित्र पनि भन्न सक्छौँ। उहाँमा विश्वास गरेर हामीमा सबै कुरा उहाँले ल्याउनुहुन्छ। त्यसकारणले वास्तवमा उहाँ हाम्रो जीवन भएर आउनुहुन्छ, होइन? उहाँ हाम्रो जीवन भएर आउनुहुन्छ। सत्रमा के छ? किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। सृष्टिमा, स्वर्गमा र पृथ्वीमा भएका दृश्य अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, चाहे सबै सबै थोक उहाँद्वारा उहाँकै निम्ति सृष्टि गरिएका हुन्। सबै कुरो उहाँको निम्ति हुन्। अनि 18, 19, 20 उहाँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ, उहाँ नै सुरु हुनुहुन्छ, परमेश्वर के अरे मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ ज्येष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च हुन्, किनकि उहाँको आफ्नो सारा पूर्णता ख्रिस्टमा बास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो, र परमेश्वरले उहाँको क्रुसको रगतद्वारा शान्ति गराएर, अब यहाँनिर तपाईँ र मैले विश्वास गरेको सुसमाचारको कुरा, परमेश्वरले उहाँको क्रुसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस्, उहाँद्वारा नै सबै थोक आफूसँग मिलापमा ल्याउनु भयो। उहाँद्वारा नै सबै थोक आफूसँग मिलापमा ल्याउनु भयो, अनि उहाँ नै जीवन हुन्छ। तपाईँलाई कलसी 3 पनि 2-3 पद म पढ्न चाहन्छु, 3:1-2 यसकारण यदि तिमीहरू ख्रिस्टसँग जी उठाइएका छौ भने माथिका कुराहरूको खोजी गर। माथिको कुरा भनेको चाहिँ धार्मिकताको, स्वर्गीय, संसारिक लोभलालचका कुरा, डाहाका कुरा होइनन्। जहाँ ख्रिस्ट हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नुभएको छ, माथिका कुरामा मन लगाओ, पृथ्वीमा भएका कुराहरूमा होइन। 3:3-4 किनभने तिमीहरू मरेका छौ र तिमीहरूको जीवन परमेश्वरमा ख्रिस्टसँग लुकाइएको छ। ख्रिस्ट जो हाम्रो जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। 5-6 पनि पढौँ, कलसी 3:1 यसकारण तिमीहरूमा जो संसारिक स्वभावका कुराहरू छन् तिनलाई मार। अब यहाँनिर अहिले के छ? मरेका छौ र तिमीहरूको जीवन ख्रिस्टसँग लुकेको छ। यहाँनिर के छ? ख्रिस्ट जो तिमीहरूको जीवन हुनुहुन्छ, किन उहाँ तपाईँ र ममा बास बस्नु भएन पवित्र आत्मा भने हामी जीवित पनि रहँदैनौँ। तर त्यो बास बस्ने कुरा त तपाईँ मैले उहाँलाई भेट्नु पऱ्यो नि। त्यो अथेन्टिक, त्यो प्रमाणित, त्यो साँचो ख्रिस्चियन चाहिँ येसु बास गर्नुहुने, उसको जीवन त ख्रिस्ट हो। ख्रिस्ट नै जीवन, ख्रिस्टमा सबै कुरा हाम्रो लागि पर्याप्त छ, त्यो कुरो हो। अनि यहाँनिर के छ? यस कारण ख्रिस्ट हाम्रो जीवन र हामी ख्रिस्टसँगै स्वर्गीय स्थानमा बसालिएको र ख्रिस्टमा सम्पूर्ण कुरा बदलिएको हुनाले तिमीहरू जो संसारिक स्वभावमा का कुरामा अघि एकपल्ट ती सबै कुरालाई चाहिँ मार्नु पर्यो, त्याग्नु पर्यो। त्यो कुरा भनेको चाहिँ व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा, अब यो लोभ भन्ने चाहिँ नदेखिएर सबै मान्छेमा हुन्छ, मूर्ति पूजा हो। यिनै कुराहरूको खातिर परमेश्वरको क्रोध आज्ञा नमान्नेहरूमाथि पर्छ। देख्नुभयो, तपाईँहरू मेरो जीवनमा पापै रह्यो भने, यद्यपि उहाँ मान्छे पर्फेक्ट पनि छैन, हामी पाप पनि गर्न सक्छौँ कहिलेकाहीँ, तर जब थाहा हुन्छ हामी क्षमा माग्छौँ। त्यही कारणले पावलको जीवनमा तपाईँले याद देख्नुहुन्छ यो रूपान्तरणको कुरा। पावलको कुरा अघि मैले भने नि, होइन, दमस्कसको रोडमा भएको कुरा पछि यहाँ के भन्छ? यो एकदमै गहिरो कुरा छ। यहाँ धेरै मान्छेले यो पदलाई मलाई मनपर्ने पद, फेभरेट पद पनि भन्छन्, तर कुरा बुझिया चाहिँ छैन, थाहा छैन। तर यो पदको आशय, म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु भनेको चाहिँ संसारिक तवरले चाहिँ उसको सम्बन्ध छैन। कुनै पनि पाप गराउने कुरा, शैतानबाट आउने कुरा, घमण्ड, लोभ, ईर्ष्या, डाह, क्रोध, अरू मान्छेहरूलाई बिगार्ने नराम्रो सोच, सबै उसको सम्बन्ध छैन, किनभने त्यो त्यसको निम्ति चाहिँ क्रुसमा टाँगियो। पावलले अर्को ठाउँमा भन्छ नि, म संसारको लेखी र संसार मेरो लेखी चाहिँ मरिसक्यो, क्रुसमा टाँगिसक्यो, अब उपरान्त जिउने चाहिँ म होइन, पावलले भन्छ। ख्रिस्ट, पावल त जिउँदैछ, तर त्यो जिउने चाहिँ ख्रिस्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु। अब यहाँनिर पावलले के भन्छ? उसको जीवित त्यो के भन्छ, त्यो आनन्दमय, विजयी, भरपुरीको जीवन चाहिँ परमेश्वरको पुत्रमा विश्वास गरेर भनेको चाहिँ येशूले दिनुहुने अनुग्रहको शक्तिमा उहाँलाई भरोसा गरेर, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो, यही कुरा तपाईँ र मेरो निम्ति ख्रिस्ट येशूमा हामीले पाउँदछौँ, यही कुरा। त्यसकारणले यहाँ पावलले भन्न सक्छ अरू मानिसहरूको लागि, त पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, यिनै हुन् व्यभिचार, अपवित्रता, लम्पटपना। अनि मैले जुन चाहिँ पद खोजेको थिएँ त्यो होइन, तपाईँले संसारमाथिको विजय भनेको चाहिँ पापमय स्वभाव, त्यहाँनिर अर्को पद पनि छ तपाईँले पढ्न सक्नुहुन्छ, अनि यहाँनिर बाँकी पदहरू छ। सो गलाती 5:19-21 कुराहरू चाहिँ पाप स्वभाव हुन्, त्यो कुरालाई चाहिँ त्यागिसकेको हुन्छ। तर मैले तपाईँलाई पढ्न खोजेको पद त्यो होइन। त्यसैले अब अन्तिमतिर म तपाईँलाई सम्झाउन चाहन्छु त्यही कुरा हो। गलाती 5:19 चाहिँ पावलले के भन्छ, तिमीहरूमा ख्रिस्टको स्वरूप नबनुन्जेल मलाई प्रसव पीडा भएको छ। हामी येशूको लक्ष्यमा जानु पर्यो, अनि त्यही कुरो तपाईँलाई भनेर आज म सिधाउन चाहन्छु। त्यो चाहिँ येशूको जीवनमा परिवर्तन हुने हरेक ख्रिस्टियन, हरेक मान्छेको अन्तिम लक्ष्य के हो, येशू जस्तो हुने। तपाईँलाई यो 2 कुरन्थी 3:15 हो। आजसम्म पनि मोसाको पुस्तक पढ्दा तिनीहरूको हृदयमा घुम्टो हालिएको हुन्छ। तपाईँले 2 कुरन्थी 4:4-6 पढ्नुभयो भने के छ भने, संसारको देवले अन्य जातिहरूको आँखा चाहिँ बन्द गरेको हुन्छ घुम्टो, तर प्रभुले खोलिदिनुहुन्छ अनि मात्रै हामी बुझ्न सक्छौँ। त्यही कारण तपाईँ र मैले मानिसहरूको लागि प्रार्थना गर्नुपर्छ ताकि उनीहरूको घुम्टो खोलोस्। अनि यहाँनिर परमेश्वरको वचन, परमेश्वरको आत्माको सहायता बिना मान्छेले बुझ्न सक्दैन। 2 कुरन्थी 3:16 के छ, तर जब मानिस प्रभुपट्टि फर्कन्छ त्यो घुम्टो हटाइन्छ। तपाईँ र मलाई आज भनेको चाहिँ के, प्रभुपट्टि फर्किने, त्यसपछि तपाईँ र मैले बुझ्न सक्छौँ। प्रभुपट्टि फर्किने भनेको चाहिँ प्रभुलाई पुरा हृदयमा चाहना गर्ने। अनि यहाँनिर 17 छ, जब प्रभुको प्रभु आत्मा हुनुहुन्छ, अब प्रभु आत्मा हुनुहुन्छ, अनि जहाँ प्रभुको आत्मा हुनुहुन्छ त्यहाँ स्वतन्त्रता छ भनेको चाहिँ के भनेको भने, प्रभुपट्टि फर्केपछि घुम्टो हटाइन्छ। स्वतन्त्रता भनेको चाहिँ पाप र शैतान र संसारिक जति पनि खराबी छ ती कुराहरूको अधिकार हामीमा रहँदैन, हामी स्वतन्त्र हुन्छौँ किनभने प्रभुको आत्मा हामीमा हुनुहुन्छ। त्यसपछि विजयी ख्रिस्ट हुनुहुन्छ, उहाँको विजयतामा हामी सहभागी हुन्छौँ। हामीले जुन चाहिँ एफिसी को पत्रमा सिकेका थियौँ, एफिसी 2 हामी उहाँको विजयमा सहभागी भएका हुन्छौँ उहाँसँगै, होइन। त्यसपछि यहाँनिर अन्तिम कुरो छ 2 कुरन्थी 3:18 हामी सबै घुम्टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्दछौँ, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लदै जान्छौँ, महिमाको रूपमा बदलिँदै जान्छौँ। परम प्रभुबाट यो आउँछ जो आत्मा हुनुहुन्छ, परम प्रभुबाट यो आउँछ जो आत्मा हुनुहुन्छ। अनि तपाईँलाई थाहा छ यो पद, यसकारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, जुन पुरानो चाहिँ बितिगएको छ। अब तपाईँलाई म एउटा अर्को पद पढेर सिधाउन चाहन्छु। त्यो पद चाहिँ यहाँनिर पहिलो योहन्नामा, वास्तवमा योहन्नाको पत्रहरू योहन्नाले लेख्दै गर्दाखेरि कति महत्त्वपूर्ण कुराहरू लेख्दछन् कि परमेश्वरसँग हाम्रो सम्बन्धको कुरा, होइन, सङ्गतिको कुरा। अनि त्यो 1-4 तपाईँ आफै पढ्न सक्नुहुन्छ, पहिलो योहन्ना 1 अनि 5 यस्तो छ, जुन सन्देश हामीले उहाँबाट सुन्यौँ, त्यसैले जुन सन्देशको बारेमा आज हामीले सुनिरहेका छौँ त्यही कुरो प्रभु येशूबाट सुने भन्दैछ उसले, र तिनीहरूलाई सुनाउँछौँ त्यो यही हो कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कति अँध्यारो छैन। ज्योतिको कुरा तपाईँलाई मैले एक्सप्लेन गर्न टाइम छैन। यदि उहाँसँग हाम्रो सङ्गति छ भने हामी भन्छौँ अन्धकारमा नै हिँड्छौँ भने त हामी झुट बोल्छौँ, सत्यमा चल्दैनौँ। अन्धकारमा हिँड्ने भनेको चाहिँ अहिले पनि फेरि त्यही पहिलाकै जीवनको, कतिजना मान्छेहरूको जीवनमा चाहिँ मन नपरेका मान्छेलाई कुरा काट्ने पनि यति फास्ट आउँछ, कतिचोटि पास्टर अगुवाहरूसँग पनि हुन्छ, तर वास्तवमा बाइबलको हिसाबले त्यो सत्य होइन, त्यो गलत हो, पाप हो। कसैको बारेमा खराब सोच्नु मिल्दैन किनभने हिसाब परमेश्वरले लिनुहुन्छ नि, तपाईँले डिफेन्ड गर्नु पर्दा प्रभुले सुरक्षा गर्नुहुन्छ नि। अनि यहाँनिर 7 तर उहाँ ज्योति हुनुभए चाहिँ यदि हामी पनि ज्योतिमा हिँड्छौँ भने एकअर्कासित हाम्रो सङ्गति हुन्छ र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्दछ। अनि यहाँ यो पद तपाईँले राम्रोसँग विचार गर्नुहोस्, पहिलो योहन्ना 3:9 हरेक जो परमेश्वरबाट जन्मेको हो उसले पाप गर्दैन, किनभने उहाँको स्वभाव त्यसमा रहन्छ। कसको? परमेश्वरको। जसले पाप गरिरहन सक्दैन, किनभने त्यो परमेश्वरबाट जन्मेको हो, परमेश्वरबाट जन्मेको हो। प्रियहरू हो, परमेश्वरको वचनमा यी कुराहरू प्रष्ट लेखिएको छ। त्यसकारणले येशु, कुनै पनि क्रिश्चियन, पक्का क्रिश्चियन भनेको चाहिँ येशुसँग जम्का भेट भएको र येशुबाट बदलिएको, उसमा चाहिँ ख्रिस्ट हुनुहुन्छ। हामीले यही जीवन, तपाईँले धेरै खालको क्रिस्चियन देख्नुहुन्छ, म घरिघरि तपाईँलाई सम्झाउँछु। म अमेरिकामा बसेको छु अहिले धेरै, अनि कति मान्छेहरू संसारको मान्छे भन्दा केही फरक छैन। यो नसोच्नुहोस् कि त्यो पनि ठिकै रहेछ, होइन। बाइबलले त क्लियर भनेको छ, येशु प्रभुले नै भन्नुभयो नि, मलाई प्रभु प्रभु भन्ने सबै स्वर्ग जाँदैन। त्यतिखेर मान्छेले भनेछन्, म त यस्तो गरेको छु, उस्तो गरेको छु, ठुल्ठुलो काम गरेको छु, म पास्टरको काम गरेको छु, प्रार्थना गरेको छु, मान्छेलाई सुसमाचार सुनाएको छु। काम लाग्दैन, पिताको इच्छा गर्नु पऱ्यो। त्यहाँ लेखिया छ, पिताको इच्छा चाहिँ के छ? झुटा होइन, पक्का, बदलिएको, शत्रुलाई पनि प्रेम गर्न सक्ने, प्रभुको स्वभावमा बदलिएको। अनि त्यो एउटा महिमादेखि अर्को महिमामा सर्ने कुरा। त्यसकारण तपाईँ र मैले विजयी जीवन र आनन्दित जीवन, भरपूरी जीवनको बारेमा म धेरै कुरा सिकाउनु छ, अनि यो बिचमा तपाईँलाई फेरि पनि सम्झाउन चाहन्छु कि पहिलो कुरा चाहिँ भएन भने बाँकी के पनि काम लाग्दैन। तपाईँले केही बिरुवा रोप्नुभयो, पानी छैन भने उम्रिँदैन नि, थाहा छ? मैले धेरै अनुभव गरेको छु, पानी नपर्दाखेरि खडेरीमा मकै रोप्यो, उम्रिँदैन। अनि पानी परुन्जेलसम्म उम्रियो भनेदेखि पछि काम लाग्दैन, किन पानी धेरै परेपछि त्यो सुर्लिन्छ, घोगसोगा लाग्दैन। बुझ्नुहुन्छ? कतिचोटि हामी रोप्या छ होला त उम्रिया छैन। हामी विचार गर्छौँ हामी क्रिस्चियन, हामी कहिले पनि परिपक्वतामा बढ्न सक्दैन, किन? उम्रिया छैन, जाँच्नु पऱ्यो। तपाईँहरू म उम्रिया छैन भने उम्रिनु पऱ्यो परमेश्वरमा, हामी पक्का। त्योभन्दा अर्को बाटो छैन प्रियहरू, म चाहिँ यो विश्वास गर्ने परे, बाइबलमा छ, चुनिएका धेरै हुनुहुन्छन्, बोलाएका धेरै हुनुहुन्छन्, चुनिएका थोरै हुनेछन्। प्रियहरू, तपाईँ र मैले चुनियो हो प्रभुलाई, उहाँले त पहिल्यै चुनिसक्नु भएको छ। आउनुहोस् हामीहरू प्रार्थना गरौँ। प्रभु, हामी तपाईँलाई